और सियासत का निजाम है उसका बादशाही, और जो पुराना चला आ रहा है सिस्टम वो टाइम का मैशत का वही इकतसादी निजाम का और मैशत की इंसान में की गई तब्दीली है। तो आप देखेंगे कि रेवोल्यूशन कहा जाता है जहाँ इज्तमाही रोशे में तब्दीली है। अब इतिहास में आप देखेंगे दुनिया में कई रेवोल्यूशन मशहूर हैं, मसलन इंग्लिश रेवोल्यूशन है और इसकी डेट जो है वो आपको मिलेगी 1642 से 1653 तक। अब इसमें क्या हुआ था, कोशिश की गई थी कि बादशाह की जगह जमहूरियत आ जाए, तो ये रेवोल्यूशन सबसे अमेरिकन रेवोल्यूशन मशहूर है, ये जो है 1774 से 1783 तक का है। इसमें अमेरिका ने कोशिश की थी कि ब्रिटिश कॉलोनियलिज्म से जो है छुटकारा हो सके, और ये बड़ी उन्होंने ऐसे वॉर ऑफ इंडिपेंडेंस और क्या क्या वो कहते हैं कि ये बरतानिया से आज़ादी उन्होंने हासिल की। इसी तरह से आपको फ्रेंच रेवोल्यूशन मिलेगा 1789, और उसके बाद अर्जियन रेवोल्यूशन है 1917। इसी तरह से और भी आप जैसे रहेगा नेट पर सर्च करें तो आपको बहुत एक लंबी लिस्ट जो है खुल जाएगी रेवोल्यूशन। तो पहली चीज हमने ये समझी कि इंकलाब या रेवोल्यूशन ये कहते हैं इज्तमाही कोशिशों में से किसी एक में किसी बड़े तब्दीली का आना। अब बात हो रही है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के लाए हुए इंकलाब, और बात ये भी हो रही है कि जब भी इंसान इंकलाब को करेगा रेवोल्यूशन को करेगा तो उसके लिए लाजमी है कि वो सीरत का मुताला करे। उसकी वजूहत, पहली वजह यह है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जो इंकलाब लेकर आए थे वो हमारी था और काबिल था, उसके मुकाबले का कोई और इंकलाब पूरी इंसानी तारीख में पहले कभी नहीं आया और ना आइंदा जो है वो आ सकता है। ठीक है जी, उसमें फर्क क्या है, इससे पहले जितने इंकलाब आए वो इंसानी जिंदगी के एक ओर तक ही महदूद है। अमेरिकन रेवोल्यूशन हो गया, इंग्लिश रेवोल्यूशन हो गया, फ्रेंच रेवोल्यूशन हो गया, इन सब में क्या तब्दीली आई, कौन सा इंसान जिंदगी का तब्दील हुआ, सियासी निजाम बदल गया। पहले बादशाह थी, अब फ्रेंच रेवोल्यूशन प्रस्तुतर बहुत मशहूर है जो उसमें जो है वो मोनार्की खत्म हो गई और जमहूरियत आ गई, डेमोक्रेसी आ गई, तो बादशाहों को हटाकर जमहूरी निज़ाम लाया गया। अब वेस्टर्न रेवोल्यूशन को देखें तो उसकी जो बहुत ज़्यादा मकबूल तब्दीली मानी जाती है, बहुत बड़ी तब्दीली, वो कौन सी थी, वो मॉरिशस थी, कम्युनिज्म तब्दील हो गया था। बाकी आप सारे कोशिश देखेंगे तो उनमें कोई तब्दीली नहीं है, वो वैसे ही है। वेस्टर्न रेवोल्यूशन दो तरह दो स्तर चला था, अग्रेड रेवोल्यूशन और आफ्टर रेवोल्यूशन, एक में बॉल्शेविक पार्टी आ गई थी, दूसरे में फिर कम्युनिस्ट इंकलाब आ गया। ठीक है, तो ये पहला इंसानी जिंदगी का एक कोशा मानीशत, जबकि आप नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के लाए हुए इंकलाब को देखें तो उससे कौन सा कोशा तब्दील हुआ, लोगों के अकाय बदल गए, इबादात के तरीके बदल गए, रस्म रिवाज बदल गए, सियासत बदल गई, मानीशत बदल गई, मार्शत बदल गई। इससे बड़ी तब्दीली पूरी इंसानी तारीख में पहले कभी नहीं आई थी, इसीलिए सीरत निगार जो है वो हैरान होते हैं कि कौन सी चीज़ ऐसी है जो पहले अरबों में रेडी और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बात भी उसी तरह बरकरार है। तो हर चीज़ जब तक जो है तब्दील है, एक मजमून भी आपको याद आ गया होगा बिल्कुल शुरू में, पहला मजमून हमने डॉक्टर साहब का जो है तरह पढ़ा था तहरीरों में, और लिहाज और कुरान से कुरान और लिहाज के नाम, तो उसमें जो यहाँ तक डॉक्टर साहब ने लिखा उसकी रात बदल गई, दिन बदल गया, तो उसने वैसा बदल गया, तो बदल गए, शौक बदल गए, उमंगें बदल गई, आदमें बदल गई, ये एक अजीम तब्दील। इसलिए कहा जाता है कि ये अमरवीर माने इंसानी जिंदगी का कोई पहलू इससे खाली नहीं था। और दूसरी चीज़ खसूसियत ये कि यह तब्दीली काबिल तरीन थी, जितनी तब्दीली नहीं थी कि कुछ छोटी सी तब्दीली आ गई, भरपूर मुकम्मल तब्दीली। आज कोई ये नहीं कह सकता कि ये अकायद में कमी रह गई जो आज मैं पूरी कर दूँ, तो वहाँ तक ऐसी कोई बात नहीं है। या वो कहें कि मार्शी निज़ाम में या सियासी निज़ाम में ऐसा नहीं है हमारे पास और जो है हमें लेने पड़ेगी, ऐसी बात नहीं है, काबिल तरीन तब्दीली आ गई। इसके लिए पहला तो ये वजह है जिसकी वजह से सीरत का मुताला करना। दूसरी वजह यह है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात मुबारक वाहिद शख्सियत है कि जिसमें इंकलाब के तमाम मराहिल को तय करके इंकलाब कायम करके दिखा, एक ही लाइफ है, इसके अलावा कोई और मिसाल मौजूद नहीं। बाकी जितने रेवोल्यूशन है वो कई नस्लों में जाकर हुए, मसलन आप फ्रेंच रेवोल्यूशन को ले लें بہت طبیعت سے حضور کے جنازے تاریخ میں ہزاروں لوگ مارے گئے اور پھر ملا کر جو ہے وہ بادشاہی نظام کا کر بھیجا گیا. لیکن کب خواب کس نے دیکھا تھا؟ مورچے جوتوں وغیرہ اور وہ مرتا پہ ان کی ہڈیاں بھی بوسیدہ ہو گئی. اس کے بعد جو ہے اختلاف جو ہے وہ آیا کام. اسی طرح اگر آپ دیکھیں رشین ریولوشن یہ کمیونسٹ انقلاب ہے, اس کا خواب کس نے دیکھا تھا؟ اس کی دعوت کس نے آغاز کیا تھا؟ وہ آپ کو ملے گا کارل مارکس اور اینجل, یہ دو افراد تھے جنہوں نے داس کے عقیدہ کی کتاب لکھی تھی اور جس میں یہ پورا نظریہ کمیونزم کا جو ہے انہوں نے ایکسپلین کیا دنیا کو بتایا. اور لیکن یہ کارل مارکس جو ہے وہ کہاں کا رہنے والا تھا؟ جرمنی کا. اینجل کہاں کا تھا؟ برطانیہ کا. لیکن یہ ریولوشن نہ جرمنی میں آیا نہ برطانیہ میں, بلکہ ایک تیسرے ملک رشیا میں آیا اور ایک تیسرے جس کے ہاتھوں لینن کے ہاتھوں آیا. اور جو ہے یہ کارل مارکس کا انتقال ہو چکا تھا اس کے بعد یہ معاملہ. تو واضح مثال ہے روی تاریخ میں نبی اکرم صلی اللہ علیہ وسلم کی کہ آپ نے خود جو ہے ایک دعوت رکھی اور اس کے بعد انقلاب کے تمام مراحل خود دیکھیے اور ایک ہی لائف ٹائم میں جو ہے انقلاب لا کر دکھایا. اگر آپ دیکھیں گے فتح مکہ کی صورت میں جو ہے تین مکہ کی حد تک نافذ ہو گیا تھا. تقریباً 21 برس کی جد و جہد جو آپ صلی اللہ علیہ وسلم نے کی اور انقلاب کے تمام مراحل کو جیت کرتے ہوئے انقلاب کو بکمال و تمام جو ہے لا کر دکھا دیا پوری دنیا. اس لیے کہتے ہیں ہم کہ سیرت کا مطالعہ کیے بغیر انقلاب کو نہیں سمجھے گا. اور اس سے پہلے کہ سیرت کا مطالعہ کریں انقلاب کی موٹی موٹی جو اس کی مراحل ہیں وہ آپ سمجھ لیں. 6 مراحل ہیں. کسی قسم کے انقلاب ہیں, سیکولرسٹ انقلاب ہیں, ڈکٹیٹرشپ سے آئے, پھر بھی آپ کسی بھی طرح کا انقلاب لے کر آئیں گے, ضروری نہیں ہے اسلامی انقلاب میں. اس میں یہی آپ کو ٹھیک اس کی لیگل کے مراحل ملیں. پہلا مرحلہ ہوتا ہے دعوت, اور یہ دعوت ایسے نظریے کی ہوتی ہے جو موجودہ نظام کے خلاف ہو. اس کے بعد جو لوگ اس دعوت کو قبول کرتے ہیں انہیں منظم کیا جاتا ہے, انہیں آرگنائز کیا جاتا ہے, ایک آرگنائزیشن کے ساتھی کے ڈالا جاتا ہے, پھر ان کی ٹریننگ کی جاتی ہے, انہیں تربیت دی جاتی ہے. اور پھر جب تک طاقت نہیں ہوتی تب تک کیا جاتا ہے جو باطل یا جو موجودہ نظام ہوتا ہے وہ ظاہر ہے نئے انقلابیوں کو برداشت نہیں کرتا, ان کے خلاف جو ہے وہ جلدی عمل شروع کرتا ہے, اس جلدی عمل پر سبق کیا جاتا ہے. یہ ہر آپ کو ملے گا جو ہے اس جلدی لوگوں نے خطابیت دی ہے سبق دیا. پھر ایک وقت آتا ہے کہ جو ہے کہ انقلابی جماعت ہے وہ بڑھ کر اس نظام کو چیلنج کرتی ہے پہلے سے موجود, اور اس چیلنج کرنے کے نتیجے میں انگریزی میں نظر آئیں گے. اور یہاں پر بھی آپ سیرت سے جب دیکھتے ہیں تو یہ بہت خاصے اور اس میں یہ بات بھی سمجھنے یہ نہیں ضروری. اس میں سے یہ جو چار مراحل ہیں ان کی پہلا بدل ہے ریولوشن, یہ چار لکھنا ایک ساتھ شروع ہو جاتے ہیں. یہ میں تنظیم ایسی نہیں ہے کہ پہلا بار ختم ہو دعوت کا, اس کے بعد تنظیم ہو جائے تو تربیت شروع ہو, تربیت ہو جائے تو سفر ہو, یہ نہیں ہوتا. جیسے ہی آپ نے دعوت دی ایسی دعوت جو موجودہ نظام سے خلاف ہے اسی وقت جو ہے یہ چاروں ایک غیر وقت شروع ہو جاتے ہیں. جو لوگ دعوت قبول کریں وہ تنظیم کریں, وہ جب مل کے خطرہ ہوگی ان کی تربیت ہو رہی ہے, اور جو مخاطب برداشت کرے گی چاروں مراحل ایک ساتھ. اگلا جو ہے کیا ہوتا ہے انقلاب کا, وہ یہ ہوتا ہے انتظام, اور انتظام کا پانچ دن فاصل ہے مسلسل کرتا ہے. جیسے ہی آپ کی چیلنج کرے گا موجودہ نظام کی طرف سے جو ہے بھرپور جو ہے تصادم کا معاملہ سامنے آئے گا. تو یہ دونوں مراحل ساتھ ہیں انتظام اور مسلسل تصادم کے, اور شروع کے لیے چار مراحل ایک ساتھ ہیں. گویا دو قدم ہیں ریولوشن, پہلا مقصد جن کے درمیان ڈسیزن ہے وہ جو ہے انقلابی پارٹی ڈسیزن لیتی ہے کہ کب ہمیں انتظام کی ملتا ہے. اس کے پہلے یہ سوال جو ہے اکثر ہوتا ہے, میں یہیں آپ کو جواب دیتا ہوں. اکثر جو ہے وہ ہم سے بھی سوال ہوتا ہے جلدی میں اسلامی کام کرے تو کیا کریں, تو کیا جواب ہو گئے؟ پہلا دعوت تنظیم تربیت سے پہلے ابھی ہم چیلنج کرنے کی پوزیشن میں جب آپ کو سمجھ آ جائے گا تو اسے اچھا. اب آئیں ان مراحل کو ہم سیرت کی روشنی میں دیکھتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے انقلاب کے یہ مراحل इस तरह आ जाता है। तो पहले किरण का जरा हम जैसा जायजा ले लेते हैं, फिर इन स्टेप के हिसाब से देखेंगे कि नबी अकरम की सन की सीरत में कितना वक्त जो है कौन से मरहले में जो है बचा है। यह आप देखते हैं कि ये मैंने जो टाइम लाइन बनाई है इसमें जीरो से शुरू हो रहा है, इस तरतीब तक पहुंचा और फिर बार आ गया, ये क्या मतलब है? ये तेरा जो तबली है यहाँ पर एक बड़ा वाक्य हुआ हिजरत, इसके बाद का जो जमाना है वो सन हिजरी कहला। तो ये जो हिजरत हुई थी आज इस हिजरत को कितना वक्त गुजर गया? इससे पहले का जो वाक्य वाक्य है वो नबवी साल का था, मतलब मैं आपसे क्योंकि मिराज का हुई और ये सन 10 नबवी में मिराज का मामला, तो ये नबवी का था। अब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को तीन बड़े बड़े हिस्सों में तकसीम किया जा सकता है। एक तो आपकी पैदाइश से लेकर आवाज कली का जमाना है, ये तकरीबन 40 साल का जमाना है, और उसके बाद जो दूसरा चंक आता है वो आवाज मिली से लेकर हिजरत तक का मक्की दौर, ये तकरीबन 13 साल मक्की दौर, और हिजरत के बाद जो है वो 10 साल मदनी दौर है। तो ये आपकी जिंदगी जो बेहद बड़क बड़क की है उसे तीन बड़े बड़े हिस्सों में तकसीम किया जाए। अब हमारी यहाँ सारी तवज्जो होगी आप सल्लल्लाहु अलैहि वसल्लम की जो वही के आवाज के बाद की चले, तो आप देखेंगे कि वही का आवाज होते ही पहले दिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने किसका आगाज कर दिया, दावत का आगाज कर दिया। जैसे ही पहली वही आई घर आके अपनी जौजा माता को बताया ऐसा हुआ है, अपने करीब करीब दोस्त हजरत अबू बकर सिद्दीक को दीन की दावत दी, और जो है वो घर में रहने वाले जो पगड़ी पाने वाले दो कंसल हजरात थे, एक जैसन हाय रजी का ताला नो, दूसरा हजरत अली रजी का ताला नो, उन्हें दीन की दावत दी, और साथ ही साथ क्या हो गई तंजीम होती गई। ये दावत जैसे जैसे बैठी गई जो लोग आते गए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम उन सबको गले लगाते रहे, उनकी तबीयत सुनवाते रहे, और ये जो आपको तीन मराए नजर आ रही है आवाज वही से इनका आवाज हुआ, और ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से वो काम है जो सारी जिंदगी आ गई आखिरी तरफ तक आप दीन की दावत और अल्लाह की तरफ बुलाते रहे, और लोगों की तबीयत का मामला उनको मुनजम रखने का मामला मैं आपके बीच की नजर रहा आखिरी साल। लेकिन हम देखते हैं कि जो दीन की दावत थी, अब दावत है रेवोल्यूशन में होती है, लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की दावत के खास एतराज ये था कि ये दावत किसी आइडियोलॉजी किसी इंसानी आइडिया की नहीं थी, बल्कि ये अल्लाह ताला के पैगाम की थी, उसके दीन की दावत थी जो आप सल्लल्लाहु अलैहि वसल्लम ने दी। माहौल वो ठिकाना था उसमें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने तौहीद की दावत, चुनाचे ये दावत उस वक्त के लोगों को पसंद नहीं आई, उन्होंने इनकार किया और उन्होंने सिलसिला जिसका शुरू हो गया सब महज का, उनकी तरफ से अपोजिशन आई। लेकिन जो इब्तदाई तीन साल आवाज लेने के बाद आप सल्लल्लाहु अलैहि वसल्लम का तरीके कहा ये रहा है कि आपकी दावत इंफरादी हो, और ये इंफरादी दावत जो है ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम परसन टू परसन जाते थे, एक एक के घर में एक एक के पास गए उसके सामने दीन की दावत। लेकिन क्योंकि आपके साथ चंद लोग साथ के इब्तदाई दौर में, तो जो मुखालफत हुई वो भी जो है वो चंद इस्तेहज़ा तक लोगों ने कोशिश की कि जबानी आपकी दावत को जो है अपनी मजाक में उड़ा दिया है। वो कौन जो आपको सादिक अलीम कहती थी, अब तरह तरह के नाम उसने रखने शुरू कर दिए, पहले शायर था फिर गायन था फिर जादूगर का फिर मशहूर का बड़ी जादू हो गया माशाल्लाह सुबह माशाल्लाह, यहाँ तक के सारे लोग कज़्ज़ाब तक कह दिया जादूगर और उसका माशाल्लाह सुबह माशाल्लाह। लेकिन ये इब्तदाई तौर पर ठीक था, लेकिन जैसे जैसे आपकी दावत बढ़ती गई आपने हिम्मत नहीं हारी कि ना आपका बच्चा था इन बातों पर, लेकिन अल्लाह ताला ने जो है सबर की तरकीब की हिदायत आप करते हैं, गाड़ियों के जवाब में दुआएं देते हैं, और उसके बाद में लोगों ने देखा कि ये जिसे हम महज गुबार समझ रहे थे, ये तो हमको पानी से कर त्याग करता जा रहा है। हमारे नौजवान, हमारे गुलाम हमसे कर करके इनके साथ जुड़ते जा रहे हैं, तो उनकी मुखालफत में भी कहता जा रहा है। और हम देखते हैं अगले 3 साल में वो शदीद तरीन जिस्मानी पर्सिक्यूशन, फिजिकल पर्सिक्यूशन, तशद्दुद, टॉर्चर और शदीद मारपीट का दौर है जो ये 3 सालों का मुहित है, और खसूस नौजवान गुलामों के ऊपर जो है वो हम सब के वाकत बढ़ चुके हैं। हजरत बिलाल रज़ी अल्लाह ताला अन्हु का जदों को बोला, और इसी तरह हजरत मुसअब बिन उमैर जैसे नौजवानों को जो है तकलीफें देना, हजरत खुबाब बिन अलहर रज़ी अल्लाह ताला अन्हु को जो है आज के अंजारों के ऊपर लेटा देना, हजरत यासिर रज़ी अल्लाह ताला अन्हु के वालिदैन को, बल्कि हजरत यासिर और उनकी रौजा मोहतरमा हजरत उमैया रज़ी अल्लाह ताला अन्हु को शहीद कर देना, और ये सारे वाक़ात के दौर फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को नफ़्से नफीस भी तकलीफें पहुँचाई थी इस दौर। यानी अगर आप देखें तो सुबह आप सल्लल्लाहु अलैहि वसल्लम का मामूल था कि मुंह अंधेरे जो है निकल जाते थे घर से खाना काबा की तरफ, वहाँ नमाज अदा करते थे। आपके पड़ोसी आपके रिश्तेदार भी थे और बहुत जो है वो आपके बहुत बड़े दुश्मन भी थे, अबू लाह उसकी बीवी उम्मे जमील, तो इनका काम क्या होता था कि मुँह अंधेरे जो है घर के आगे काटे वगैरह बिछा देते थे ताकि जब अंधेरे में आप निकले तो जो है ये चुभे आपके पैरों में। इसी तरह सर्दियों में आपके ऊपर खाक जाली जाती थी, कूड़ा फेंका जाता था आपके ऊपर, नमाज की हालत में जो है वो ऊंट की ओझरी डाल कर रख दी जाती थी। उसके अलावा आपके पड़ोसी मजीद इंतजार में रहते थे कि आपका अगर खाना वगैरह घर पर पक गया तो उसके अंदर दाग गंदगी डाल देते, इस तरह आपको सताना ये मामूल था। हुआ आपकी शरीना औलाद खसूस उनके इंतकाल पर खुशियाँ बनाते थे और जो है बाजारों में जो है वो खुशी से जो है गाते फिरते थे कि बतरा मोहम्मद मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बात का जड़ करके। तो ये सारी बातें थी, लेकिन जब उन्होंने देखा कि इतनी सख्ती से भी काम नहीं हो रहा, यानी एक तो ये जबानी मामला था, फिर वो आ सकता कि आपकी गले में चादर डाल के उसे बटना मारना पीटना, यहाँ तक के जुल्म और तशद्दुद इतना बढ़ गया कि मुसलमानों के लिए उसे बर्दाश्त करना जो है मुश्किल हो गया। चुनाचे हिदायत आई, अलहमदिल्ला हम सूरह अल-कबूत पढ़ ही रहे और उसमें हमने ये पढ़ा कि पहली हिदायत तो यही थी कि सब्र करो, आजमाई के आकर रहेंगी, हादसा हो तुमने नहीं छोड़ना है। दूसरी हिदायत क्या आई, अल्लाह से ताल्लुक जोड़ो, उसमें क्या हिदायत थी, कुरान की तिलावत करो, नमाज को कायम करो और अल्लाह का जिक्र जो है सबसे बड़ी चीज़ है, अल्लाह का दायमी जिक्र करते रहो। तो ये हिदायत थी। उसके बाद जो भी आए थे इंशाल्लाह हम करीब पढ़ेंगे, उसमें फिर इजाज़त दी गई इज्जत, ठीक है ज़मीन में इतनी मुश्किल तुम्हारे लिए आ गई और ये अब इनकी तरफ से मसाइल को बर्दाश्त करना तुम्हारे लिए जो है वो बहुत मुश्किल होता जा रहा है, तो अल्लाह की ज़मीन बहुत बची है। हिजरत का जो नाते नबी में मुसलमानों ने हिजरत की, पहली हिजरत जो थी वो हफ्तर की तरफ थी, उसमें मुख्तसर से लोग थे, 8 मर्द थे और 2 या 3 खवातीन का जिक्र आता है वो थी। इसी तरह जो है वो इसी दौरान तकरीबन 2 महीने ही गुजरे थे कि सूरह नजम की तिलावत का मामला हुआ, अल्लाह के रसूल पढ़ रहे थे, ये मुश्रिकीन सुन रहे थे, उसी में आए थे सजदा आ जाती है, हामिद सजदा की बात, सूरह नजम नजम सूरह नजम, उसमें सजदा जहाँ आया तो वो इतना उसमें यानी उसके अंदाज पे थे कि तमाम मुश्रिकीन भी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ सजदे में जाते। अब ये जो है एक तरह से ये वाकया जो है वहाँ जो लोग मक्का तक पहुँच गया और मुसलमानों को ये गलतफहमी हो गई कि शायद ये मुश्रिकीन है मक्का ईमान लाए, चुनाचे वो लोग वापस आने की उन्होंने तैयारियाँ की, करीब पहुँचे तो पता चला कि ये तो मामला ही उल्टा है, वो वैसे के वैसे ही है, बल्कि उन्होंने अपनी इस हरकत से जब जो लोग वहाँ मुश्रिकीन मौजूद नहीं थे उन्होंने बाद में आज आज जलाए तुम तो बड़े 30 बार खाते और तुम सजदा कर बैठे, तो उन्होंने तरह तरह के जो उधर पेश किए, उसी में एक बहुत बड़ा उन्होंने इल्ज़ाम ये लगाया कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हमारे माबूदों की तारीफ की थी, इस पर हमने सजदा करा। तो बहर आगे आपको जब आप तफ़सीर पढ़ेंगे सूरह नजम की तो वहाँ ये सारे वाक़ियात आपको मिलेंगे। फिर आप कुछ लोग वापस भी आ गए जिसमें हजरत उस्मान गनी रज़ी अल्लाह ताला अन्हु, लेकिन जो है फिर इसका सुना मजीद बन गया और पहली दफ़ा जो हिजरत हुई थी हमें मालूम है वो कुरैश के लिए नया था, उसके वहम व गुमान भी नहीं था कि लोग इस तरह अपना घर बार कारोबार इंतजार करते चले जाएंगे, लेकिन फिर वो जो करने थे और उन्होंने पूरी कोशिश की कि किसी तरह मुसलमान इस तरह हिजरत ना कर सके, लेकिन फिर क्योंकि मजीद उनकी तरफ से तशद्दुद बढ़ गया था तो एक बड़ी तादाद हिजरत कर गई अफगान। और इस दफा तकरीबन 82 या 83 मर्द और इसी तरह 18-19 जो है खवातीन इसमें शामिल थी, तकरीबन 100-100 के कुछ ऊपर लोग जो है ये अफगान जो है वो हिजरत। तो ये शदीद हालात है, इसलिए इस जमाने को क्या कहलाता है, तादीबुल मुस्लिमीन, वो मरहला वो दौर जिसमें मुसलमानों का शदीद जो है अजाब की जाते हैं। अब ये हमेशा से मामला रहा है कि जब इस तरह की मुखालफतों से बात नहीं बनती और दावत करती रही, उन्होंने देखा काम नहीं हो रहा है, तो फिर अगला स्टेप क्या दिया बादल ने, वो था टेम्पटेशन, अब सौदेबाजी की जाए, कुछ लालच दे दिया जाए। चुनाचे वो वाकयात सीरत में आपको मिलते हैं कि कुरैश के बड़े बड़े सरदार अबू तालिब के पास पहुँच गए, उनसे कहा कि ये आपके भतीजे ने हमारे माबूदों को बुरा भला कहना शुरू कर दिया, हमारे लिए इस बात जो है बहुत अजियत का बाइस है, या तो आप दरमियान से हटें और हमें जो है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से निपटने दें, वरना फिर जो है आप तैयार हो जाए जो है पूरे कुरैश की मुखालफत के लिए और हम आपसे मुकाबला करें। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इसी तरह फिर ये कई वाक़े कई वकूल इस तरह गए और अबू तालिब से उन्होंने मुलाकात। एक और उसमें उन्होंने पहले तो ये डराया धमकाया वाली बात थी, तो उन्होंने टेस्ट किया लालच किया, अबू तालिब से कहा कि अपने भतीजे से पूछिए अगर वो चाहते हैं माल और दौलत तो हम उन्हें अमीर तरीन आदमी बना दें, सरदारी चाहते हैं और अपना सरदार मान लेते हैं, किसी घराने में निकाह के पॉइंट में ना वहाँ निकल कर आते हैं बच्चा ही, यदि आप बात करें तो जब अबू तालिब जो है वो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से बात गए तो आपने बड़ा तारीखी जवाब दिया कि जजान अगर ये मेरे इतिहास में सूरज उगते नहीं चाँद रखते तो भी मैं इस काम के रुकने वाला हूँ, अब या तो अल्लाह का दीन वाले को करे या मैं इसी जिद्दोजहद से अपनी जान दे दूँ। ये मौका आता है सौदेबाजी का, मेरे तकरीबन की नबवी के करीब का दौर है जब ये इस तरह लालच से सौदेबाजी के काम कराए, जब उन्होंने देखा इस तरह भी काम नहीं हो रहा तो वो आए उन्होंने कहा अच्छा एक और बात कर लेते हैं, ऐसा करें एक साल हम आपके खुदा की इबादत करें और फिर एक साल आप हमारे मामूदात की जो है वो इबादत करें। उनके नज़दीक ये बहुत जो है ये बहुत करीबे जो है वो मसलहत बात थी कि ठीक है झगड़ा दखल कर लें, क्यों लड़ लें, क्यों बुरा बता, कुछ बात हम आपकी मान लेते हैं कुछ आप हमारी मान लें, तो बातिल का हमेशा ये तरीका रहा। अल्लामा इकबाल ने बहुत सही कहा है कि बातिल दो ही पसंद है हक ला करी, शिरकत मैयाना और वो बातिल ना कर दूँ, तो ये भी एक बहुत बड़ा मामला होता है जिस पर सबर की जरूरत। और अक्सर औकात जो है कि इस पर सबर बात दफा ज़्यादा मुश्किल हो जाता है जब टेस्ट किया जा रहा होता है, माल और औलाद दी जा रही होती है, मुताले की कोशिशें की जा रही होती है, अब वो तो अपने आप को पेश करते हैं बहुत खुदा जो है और तुम बताते हो जो वायदे के लिए तैयार नहीं हो, तो उन सबको बर्दाश्त करना होता है, अपनी दावत पर डटे रहना होता है। यह मिलता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सीरत है। इंशाल्लाह जो पांचवा हिस्सा मुंतखब निसाब का इसका अगला दर्स सूरह अल-कहफ की बात यही, तो हम जो हम पांचवा हिस्सा पहले वक्त इसी तरह से हुआ है, पहले दौर में बात हो रही है, पहले दो दौरों में जो मुखालफत थी यानी जमानी तस्वीर चेहरा और जदीद तरीन तशद्दुद उस पर दायाकारी, फिर सौदेबाजी का दौर जो आता है उसके मुताबिक एक दर्स वहाँ मौजूद है, मेरे कहा कि चंद आयात है ऐसा में 27-27 उसमें हिदायात है ये सौदेबाजी जो है किसी तरह जो है नहीं हो सकती है और बातें। फिर जब कुरैश मक्का ने देखा कि ये हमारा मामला चल नहीं रहा तो उन्होंने फिर अगला स्टेप क्या लिया, तो चल पाया यानी कि वे बनी हाशिम ने आप सल्लल्लाहु अलैहि वसल्लम को आपके पूरे खानदान समेत महसूस कर दिया और ये बायकॉट इतना शदीद था कि ना कोई चीज़ देंगे ना इन्हें देंगे ना खरीदेंगे ना भेजेंगे ना इनसे कोई रिश्ता या ताल्लुक कायम करेंगे, यहाँ तक कि बातचीत भी मना नहीं, जिनसे कोई बातचीत भी नहीं करेगी। बाहर से अगर कोई काफिला आ जाता था तो क्या करते थे, दुखने सीखने काम देकर वो माल मारे तजारत खरीद लेते थे ताकि ये हजरात जो है उससे वो खुदो नोश की चीज़ें भी ना खरीदे। यहाँ तक मामला आ गए कि गाड़ियों के पत्ते खत्म हो गए, वो सब काफ भी लिए गए, जब भूख थी भूख में ये सब किया गया और फिर जो बच्चे बिलबिलाते थे भूख के तो उन्हें तसल्ली देने के लिए चमड़ा पानी में उबाल के जो है डेगचियों में रखा जाता था कि वो देखते रहे कि खाना पट रहा है और उसमें सो जाए, बेहोश पानी जो है अपना खिलाया जाता है। तो ये शदीद तरीन हालात में 3 सालों में आए, बिल्कुल सोशल बायकॉट था हर तरह का और इसमें फिर हमें मालूम है कि 10 نبی جو ہے عام الحسن کہلاتا ہے. غم کا سال عام الحسن کیوں کہا گیا؟ کیونکہ نبی اکرم صلی اللہ علیہ وسلم کی دو دنیاوی سپون ختم ہوئی. ایک ابو طالب جو پوری طرح جو ہے وہ آپ کی سپورٹ میں تھی اور پورے قریش کی مخالفت جو ہے وہ انہوں نے برداشت کی دی تھی، اور دوسری آپ کی زوجہ محترمہ حضرت خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہ، ان کی انتقال ہو گیا. یہ سوشل بائیکاٹ اتنا شدید تھا محسوس کہہ سکتے ہیں، لہٰذا کہ تین سال بعد ختم ہو گیا. لیکن یہ جدید تقریب جو ہے وہ آپ صلی اللہ علیہ وسلم کے پورے خاندان کو اس دوران ہوئی. اب یہی وہ دور تھا جب ابو طالب کے بعد کون سردار بن گیا بنو ہاشم کا؟ ابو لہب، آپ کا سگا چچا لیکن آپ کا جانی دشمن. پہلے بھی یہ پلاننگ ہوتی تھی نبی اکرم صلی اللہ علیہ وسلم کو قتل کرنے کی، لیکن اس وقت کون سامنے آ جاتا تھا؟ ابو طالب. اور پھر پورا بنو ہاشم جو ہے وہ اس سے جو دشمنی جو ہے وہ لینی پڑ دیا گیا. جو ہے وہ ابو لہب سردار بن گیا تو بچتے ہی کوئی نہیں رہا. اب کھلے عام نبی اکرم صلی اللہ علیہ وسلم کے قتل کے لیے جو ہے منصوبہ جو ہے بنائے جا رہے ہیں، کیونکہ بنو ہاشم کی سپورٹ بھی نبی اکرم صلی اللہ علیہ وسلم کے پاس سے ختم ہو گئی. تو آپ تصور کر سکتے ہیں کہ یہ جو مکہ ایک بستی تھی اور یا شہر کہہ رہے ہیں شہر تھا، تو وہاں پر کوئی انتظامی امور کے لیے کوئی پولیس کا محکمہ نہیں تھا، تو بلکہ لوگوں کی جو انہیں تحفظ حاصل ہوتا تھا، امن و امان حاصل ہوتا تھا اور اپنے دشمنوں سے کچھ جو ہے بچاؤ حاصل ہوتا تھا، وہ اس کی وجہ کیا تھی؟ وہ خاندانوں کی سپورٹ تھی. کئی قبیلے وہاں رہتے تھے، ہر قبیلہ اپنے لوگوں کا تحفظ کرتا، اسی لیے باہر سے آنے والا جو بھی مکے میں وہ گزارتا تھا وہ کسی نہ کسی قبیلے کا حلیف بنتا تھا، ان کا دوست بنتا تھا اور اس دوستی کی وجہ سے وہاں رہتے تھا، ورنہ لوگوں کے سامنے قافلے لوٹ کیے جاتے، ان کا مال ضبط کر لیا جاتا تھا، وہ پھرتے رہتے تھے ہاتھ اٹھا کے لیے ہمارا دباؤ، لیکن کوئی پوچھنے والا نہیں ہوتا تھا. اور اسی وجہ سے یہ ابتدائی دور ہے، جوانی کا دور ہے، اس سے ایک معاہدہ کیا گیا تھا جو کراتا تھا حضرت الفضول، اس کی بھی جو نبی اکرم صلی اللہ علیہ وسلم نے بعد میں بھی اوٹ کیا تھا کہ اس طرح کا کوئی معاہدہ آج بھی کوئی کرے گا تو میں اس میں شریک ہوں گا. وہ معاہدہ اس میں کیا گیا تھا، ایک تاجر کو یوں لوٹ کیا گیا، اس کا سارا مال ایک سامنے کا میں خریدتا ہوں، اس نے مال دے دیا تو قیمت نہیں دی کہ جاؤ تم، میں نہیں دیتا، تو وہ ایک ایک کے بعد کیا بھائی میرا میری رقم دلاؤ، کوئی پوچھنے والا نہیں. تو یہ معاہدہ وہاں کیا گیا کہ ہم مجنون کا ساتھ دیں گے اور ظالم کا ہاتھ روکیں گے، اور وہ کتنا ہی بڑا ظالم کیوں نہ، یہ کہلاتا ہے حضرت حضور. تو یہ اہمیت تھی خاندانوں کی قبیلوں کی، تو قبیلہ جسے بھی سون کرتے اس کا کوئی تحفظ جو ہے اس علاقے میں ممکن نہیں تھا. چنانچہ نبی اکرم صلی اللہ علیہ وسلم کو سن 1090 میں یہی معاملات پیش آ گئے، آپ کا قبیلہ اس نے آپ کی سپورٹ سے ہاتھ اٹھا لیا. اسی طرح پہ وہ شادی شدہ افراد زیادہ سمجھ سکتے ہیں جن کے بچے بھی ہوں، کہ بیوی سے کتنا جو ہے آدمی کو دشوار ہے، گھر کی طرف سے اس کو جو ہے ایک طرح کا اطمینان رہتا ہے کہ ٹھیک ہے میرے بچے جو ہے وہ بیوی سنبھال رہی ہے. اور پھر یہ آپ کی زوجہ محترمہ وہ ایسی تھی کہ وہ آپ کی جو ہے مزاج آشنا تھی، اور آپ کو جو مسائل درپیش ہو رہے تھے اس میں آپ کے غم کو ہلکا کرنے والی، چنانچہ اس کے انتخاب سے نبی اکرم صلی اللہ علیہ وسلم کو شدید معاملات جو ہے گھریلو لحاظ سے بھی درپیش، چھوٹے چھوٹے بچے ہیں، اب وہ والدہ رہی نہیں ان کی، تو اب ان کی بھی دیکھ بھال کا ایک بڑا مسئلہ، پھر آپ کی جو جذبی ہوتی تھی ہمت افزائی زوجہ محترمہ کی طرف سے ہوتی تھی وہ بھی اب ختم. تو یہی حالات ہیں جن میں نبی اکرم صلی اللہ علیہ وسلم نے پھر رخ کیا طائف کا. طائف تو ان سٹی کے ناتے ہیں، جیسے کراچی حیدرآباد ہے اسی طرح جو ہے وہ مکہ اور طائف، اور آپ کو امید تھی کہ شاید وہاں لوگ جو ہے میری دعوت کو قبول کر لیں، وہاں پر سپورٹ ہو جائے، لیکن ہمیں معلوم ہے جو حالات ہیں. شمس رشید عثمانی جو ہے انہوں نے سیرت پر ایک نظر لکھی ہے، تقریباً سیرت کے مختلف پہلو اس میں جو ہے انہوں نے جو ہے اس کا اظہار کیا. تو وہ کہتے ہیں مکے میں مقدس خون سب کا، طائف میں کبھی پتھر کھائے، بس ایک طرف تھی کیسی طرف انسان ہدایت پا جائے، ہر غم کو لگا کر سینے کے درما کے طریقے سیکھتا ہے، کیا خیر ہے یہ انسان اسی محسن کو بلا کر کھو جائے، اور خود کتنے گناہوں کے ہاتھوں چینی بنیادیں ڈھاتا ہوں، کہنے کو مسلمان میں بھی ہوں لیکن کیسے شرمان. تو یہ شدید حالات ہیں جو اللہ کے رسول نے پیش کیے جس کے لیے میرے آپ نے، اور شدید مایوسی کی کیفیات ہیں جو اس دور میں جس سے اہل ایمان گزر رہے ہیں. بجائے کہیں سے جو ہے کوئی انہیں مدد یا کوئی حوصلہ افزا بات نظر نہیں آ رہی. تو یہی دور ہے جس میں اکثر محدثین نصف میں اختلاف ہے, وہ کہتے ہیں کہ یہی دور ہے کہ جب اللہ تعالیٰ نے نبی اکرم صلی اللہ علیہ وسلم کو معراج کا بلایا, انہیں وہ بڑے بڑے حقائق میں وہ دکھائے. اب معراج کے واقعے پہ بھی جو ہے وہ ایگزیکٹ ڈیٹ کیا ہے اس میں اختلاف ہے. بعض لوگ اسے 13 نبوی بھی مانتے ہیں, بعض 12 بھی کہتے ہیں, بعض جلدی کہتے ہیں, بعض اس سے بھی پہلے کہتے ہیں. تو رحیف المختوم جو بعض مستند کتابوں میں سے ہے وہ بہرحال 10 نبوی جو ہے وہ تاریخ بتاتی ہے معراج. اور پھر ہمیں معلوم ہے کہ اللہ تعالیٰ نے نبی اکرم صلی اللہ علیہ وسلم نے شدید مایوس کن حالات میں بھی اپنی تحریک کو جاری رکھا, دعوت دیتے رہے, لوگوں کو منظم کرتے رہے, ان کی تربیت کا اہتمام ہوتا رہا اور ہر طرح کی جو بھی مخالفت ہو رہی تھی اس پر صبر کرتے. حکم تھا تکو ایدیا تم اپنے ہاتھوں کو کیا کرو بندے رکھو, جتنا تشدد ہو رہا ہے کیا کرو اس کی جواب کچھ نہیں, سو جو مار پڑی ہے مار کھاؤ, آگ میں جلو, ہاتھ پاؤں کٹواؤ, گھر ترتے ٹوٹ جائے, تمہیں جوابی کاروائی کچھ نہیں کر. تو یہ شدید قربانیاں جو ہے وہ جمع دے رہے ہیں. اللہ تعالیٰ نے پھر امید کا ایک دروازہ کھول دیا. ہوتا یہ تھا حج کے موقع پر جو ہے دور دراز سے لوگ آتے تھے, نبی اکرم صلی اللہ علیہ وسلم ایک ایک پڑاؤ میں جا کر وہاں دین کی دعوت دیتے تھے اور مشرکین پیچھے ساتھ ساتھ لگے رہتے ہیں. اس میں کئی نام آتے ہیں, ابو لہب کا بھی نام آتا ہے. اور جہاں آپ دعوت دے کر جاتے ہو پیچھے پہنچ جاتا ہے, کہتا ہے یہ میرا بھتیجا ہے, اس کی باتوں میں نہیں آنا, یہ جادوگر ہے, بات ہے اس طرح کہ یہ بے دین ہے اپنے دین سے. تو وہ جہاں جہاں نبی اکرم صلی اللہ علیہ وسلم دعوت دیتے رہتے ہیں وہ پیچھے ہو کے نیوٹرلائز کرتا ہے. اور یہاں تک یہ سارتیں بڑھ گئی تھیں کہ پتھر مارے جاتے تھے مکے کے اندر بھی نبی اکرم صلی اللہ علیہ وسلم. آپ دعوت دے کر جا رہے ہیں اور وہ پیچھے سے جو ہے آپ کو پتھروں کا نشانہ بنا رہے ہیں. پھر اللہ تعالیٰ نے ایک دروازہ امید کا کھول دیا. سن 11 نبوی میں مدینہ کے 6 افراد جو ہے وہ آئے ہوئے تھے. مدینہ کا ایک وفد آیا ہوا تھا آج کے لیے. نبی اکرم صلی اللہ علیہ وسلم وہاں پہنچے, آپ نے دین کی دعوت رکھی اور انہوں نے یہ 6 افراد جو ہے انہوں نے ایک دوسرے کو دیکھا, گویا نظروں میں جو ہے ایک دوسرے سے کہہ رہے ہیں کہ ان کا تو علم ہمیں ہے, کیونکہ مدینہ میں یہود آباد تھے, انہیں معلوم تھا ایک نبی آنے والا ہے اور وہ دھمکایا کرتے تھے. چنانچہ ان لوگوں نے ڈسائڈ کیا کہ ہم یہود سے پہلے آپ کیوں نہ ایسا ہی مان لیں. چنانچہ وہ 6 حضرات جو تھے وہ نبی اکرم صلی اللہ علیہ وسلم کے ہاتھ پر ایمان لائے. پھر انہیں مسائل میں ایک سال مزید گزر گیا. اب آپ دیکھیں مسائل اتنے شدید ہیں کہ آپ کا اپنا خاندان آپ کا سپورٹر نہیں ہے. اس میں ایک بات یہ بھی یاد رکھیں کہ ٹائم سے واپسی پر کوئی اندر یعنی آپ صلی اللہ علیہ وسلم کا مکے میں آنا ہی پاسبل نہیں تھا. یعنی یہ اندیشہ تھا کہ آپ مکے میں داخل ہوں گے اور شہید کر دیے جائیں, قتل کر دیے جائیں. چنانچہ آپ نے جو ہے وہ اپنی یعنی حلیف بنانے کے لیے وہاں جو ہے وہ اعلان کیا کہ کون مجھے اپنی ضمانت پر یہاں سے لے کر جاتا. تو وہ تھا بن عدی, ایک جو ہے مشرک تھا, وہ آیا. اس نے کہا میں آپ کو, آپ کے ہم پر بہت احسانات ہیں, آپ کے خاندان کے بھی, آپ کے بھی, میں آپ کو جو ہے اپنی حفاظت میں جو ہے لے کر جاتا. آپ نے کہا جو نہیں زبانی نہیں بلکہ آؤ اور مجھے لے کر جاؤ. چنانچہ وہ اپنے بیٹوں کے ساتھ آیا, ہتھیار لگا کے آپ صلی اللہ علیہ وسلم کو لے کر گیا اور مکے میں جا کر اعلان کیا کہ یہ میرے حدیث تک کوئی آپ نہ لگے. تو یہ جو ہے نوبت پہنچی. پھر اگلے سال دوبارہ اس کے موقع پر مزید افراد آئے, تقریباً 12 افراد جو ہے انہوں نے نبی اکرم صلی اللہ علیہ وسلم کے ہاتھ پر بیعت کی. ایک ہاتھی میں جو ہے وہ آ کر رات کے وقت اسے بیعت عقبا اولا کرتے. اس میں نبی اکرم صلی اللہ علیہ وسلم نے ان سے کچھ عہد لیا, مثلا یہ کہ شرک نہیں کریں گے اور چوری نہیں کریں گے, جنا نہیں کریں گے, کیونکہ یہ عام معاملات سے رکھتے. اور یہی وہ بیعت ہے جو پھر مدینہ اسلامی جو ہے وہ خواتین سے لیتی ہے. سورہ ممتحنہ کی کچھ آیات ہیں جن میں ان کا ذکر. اسی طرح سے ان لوگوں نے درخواست کی نبی اکرم صلی اللہ علیہ وسلم سے کہ آپ ہمارے ساتھ ایک معلم کو کہتے ہیں جو ہمیں دین کے معاملات جو ہے سکھایا نہیں ہے. چنانچہ کس کا انتخاب ہوا؟ حضرت مصعب بن عمیر رضی اللہ تعالیٰ, نہایت وہ جوان صحابی اور نہایت عزت نام میں اور نعمتوں میں پرورش تھا, لیکن پھر دین کے ساتھ جب کچھ چھوڑا, یہاں تک کہ ایک چادر تھی جس سے جسم چھپا کے گھوما کرتے. کہاں یہ مصعب بن عمیر تھے جس کے کپڑے جو ہے شام سے اور یمن سے چھٹ کر آتے اور جو خوشبو لگاتے تھے تو جس رستے سے گزر جاتے تھے وہاں کافی عرصے تک وہ خوشبو رہتی تھی. اور عرب کی जो दो चीज आई थी वो उनसे निकाल के फाइनल हुआ करती थी, कार जिसका जो है पैगाम लाई दिया था। और इस्लाम लाने के बाद हालत क्या थी कि वाकयात आते ही जिस्म की खाल ऐसे उधर गई थी जैसे शाम की इतनी बदलता है, उनकी खाल बदलता है, फटी फटी खाल नजर आती। ये हाल हो गया था दिन के नाते, लेकिन सब अमेर किया, सब बर्दाश्त किया। इन सहाबी का चुनाव हुआ, कुछ ऐसे काफे अब्दुल्ला बिन उम्मे मक्तूम रजी अल्लाह अन्हु उन्हें भी भेजा। इन हजरात ने वहाँ मेहनत की, इसलिए इन्हें जो है मुकरीब भी कहते हैं, हजरत मुसअब बिन उमैर कुरान की किराअत करने वाले। इन्होंने जाकर जो है वो पूरे मदीना में जो है वो कुरान की दावत को आम किया। और इनकी कोशिशों से अगले ही साल 13 रबी में तकरीबन 72 मर्द और 3 खवातीन जो है वो आए हज के मौके पर, और उन्होंने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के हाथ पर बैत की, सब मुसलमान थे। और जब उन्हें ये जो बैत है ये बैत में उबै सानी कहलाती है, और जिसके इसमें असल में ये नसीबों की बैत थी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इन अफराद में 12 नसीब मुकर किए। नसीब कहते हैं नसब से नहीं है नसीब किया आवाज लगाने वाला, निगरानी करने वाला सरदार, जिस तरह आप आजकल कह देते हैं कि हम क्या इंचार्ज किसी को बना देते हैं, अंग्रेजी लफ्ज इंचार्ज ज्यादा करीब होगा, निगेबान। तो ये 12 मुकर्रर किए थे इन हजार, और उनकी समात आपके लिए बैठ की गई थी कि इनकी बात मानेंगे और जो है उन पर अमल किया जाएगा। यही वो मौका है जिसमें से मदीना के मुसलमानों ने जो अंसार कहलाते हैं उन्होंने से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को दावत दी कि अल्लाह के रसूल आप क्यों यहाँ इतनी मुश्किलों में आजमाइशों में यहाँ आप जिंदगी गुजार हैं, आप हमारे यहाँ आए, हम आपकी जो है देखभाल करें। जैसे वहाँ तकरीरों का सिलसिला वक्त इतना नहीं है, जिसमें बहरहाल ये बात बावर करा दी गई कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जो तुम अपने पास बुला रहे हो तो ये आसान काम नहीं है, ये बहुत बड़ी तुम्हारी आजमाइश हो जाएगी, तुम इस आजमाइश के लिए तैयार हो तो ठीक है। चुनाचे हज़रत अब्बास रज़ियल्लाहु ताला अन्हु ने सब तक ईमान आने के नहीं लाए, लेकिन तकरीर की कि तुम्हें मना भी है क्या कह रहे हो और ये पूरा अरब तुम्हारे खिलाफ उठ खड़ा होगा। उन्होंने कहा नहीं, हमें पूरा एहसास, हमें पता है क्या हो और हम इसके लिए तैयार हैं, हम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की वैसी हिफाजत करेंगे जैसे हम अपनी औलाद की, अपनी बीवी बच्चों की हिफाजत करें। और उन्होंने बड़ी मिन्नत समाजत की, तय हो गया और ये मदीने वाले जो है वो नबी को ले गए। पहले नबी अकरम ने मुसलमानों को हिजरत कर दिया, और ये हिजरत के वाकयात भी पढ़ने वाले, इतनी बड़ी बड़ी कुर्बानियां दी हैं लोगों ने। एक अमीर साहबी थे, उन्हें पकड़ लिया रस्ते में, कहा जा रहे हो? मदीना जा रहा हूँ। और ये माल भी लेकर जा रहे हो? मेरा है, हमारे है, लेकर जाना था, ताकि नहीं इसके साथ जा रहे। तो साहबी ने पूछा तुम क्या चाहते हो? मैंने कहा ठीक है, ये माल छोड़ दो, कुछ चले जाओ। ठीक है, इससे बेहतर क्या हो, सब माल हवाले किया आ गए कुछ चीजें से। इसी तरह बाज का ये हुआ कि वो अपनी हजरत अबू सलमा रज़ियल्लाहु अन्हु के बारे में आता है, तो वो अपनी बीवी बच्चे के साथ जो है हिजरत फरमा रहे थे, कि तो जो उनके यानी बीवी के जो घर वाले थे वो आ गए। मैंने कहा हमारी बेटी और इसे क्यों लेकर जा रहे, तो मैं जाना खुद जाओ। चुनाचे जो है वो अपनी बेटी को उन्होंने उन्हें खरीद के थे, और जो है वो बहरहाल अपनी यानी बेटी को और वो नवासे को वो ले गए अपने साथ, और इन्हें जो है अकेले जो है हिजरत करनी पड़ी। और फिर बहुत अच्छे बात है उनकी बच्चे थी मैं ना हूँ। इस तरह के आपको बहुत सारे वाकयात मिले थे। हिजरत आसान मामला नहीं था, घर बार कारोबार रिश्तेदार मोहब्बतें सब छोटे एक नई जगह जाने। हम पिकनिक पे गए थे तो पहले इंतजाम किया था, हर हो गाड़ी हो रस्ते का सफर सामान हो वहाँ पहुँच के खाना पीना हो, लेकिन ये हिजरत कहते हैं सारी जिंदगी के लिए और कोई उम्मीद नहीं है कि वहाँ पर क्या होगा, तो ये आसान काम नहीं। इसके लिए आप तो ये हिजरत हुई और फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुद भी हिजरत करवा मदीना पहुँचती। क्या काम किया जी? सबसे पहले मस्जिद नबवी की तामीर, और ये मस्जिद नबवी सिर्फ मस्जिद नहीं थी बल्कि हम समझ चुके हैं पहले भी कि इसके बहुत सारे इस्तेमाल थे। एक जामे या यूनिवर्सिटी भी थी जहाँ मुसलमानों की तालीम और तरबियत का मामला होता था। इसी तरह एक मरकज तरबियत था, जैसे यहाँ मुस्लिम दौर में तारे रखा था, ऐसे ही मस्जिद दौर में जो है वो मस्जिद नबवी थी। फिर जनरल हेडक्वार्टर भी था जहाँ पर 41 मार्च की नमाज में मामला किए गए। सिविल सेक्रेटरीट भी है मस्जिद नबी की, और अदालत उस्मा जिसे आप आज की जबान में अगर सुप्रीम कोर्ट कहें तो ये भी मस्जिद नबी थी। तकरीबन 500 के करीब मामला हैं जिनके फैसले नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मस्जिद नबी में फरमाए। इसी तरह ये एक गेस्ट हाउस भी यही था मस्जिद नबी। बहुत सारे वकूल जो बाहर से आते थे वो कहाँ गए थे? यही रहते मस्जिद नबी। फिर जिनके वजह के बाद कैदियों को कहाँ रखा गया? वो भी मस्जिद नबी में रखा गया। तो मस्जिद सिर्फ नमाज पढ़ने में ही जगह नहीं थी बल्कि ये पूरे इस्लामी माशरे का एक मरकज थी जहाँ तमाम इज्तमाही मामला जो है जगह जो है मस्जिद नबी हुआ। और क्या काम किया आपने? इंसाफ मदीना सबसे पहले जो है मवाफात का मामला, एक एक महाजिर एक एक अंसार साथी को बुलाते और कहते तुम दोनों आपस में भाई भाई। और ये बहुत अहम चीज थी। तारीफ शायद है कि कभी भी सन्स ऑफ द सोइल ने बाहर से माइग्रेटेड लोगों को कबूल नहीं किया, उनके खिलाफ रिवोल्ट किया। और ये अर्जियत अंदर आ ही जाती है कि हमें यहाँ के असर देने वाले, तो ये बाहर से आ गए। बाद में ये अर्जियतें उठाई नहीं है बुरा की, तो आप सल्लल्लाहु ने पहले ही पेशबंदी कर दी। एक एक अंसार एक एक महाजिर को कहा एक दूसरे के भाई, और लोगों ने बड़ी कुर्बानियाँ दी उसमें जो है भाई भाइयों से बढ़कर किया। इसी चीज से क्या की, पहली चीज मस्जिद नबी की तामीर, दूसरी चीज मवाफात, तीसरी चीज मिसाब मदीना। मदीना के अंदर जो है वो तीन तरह के लोग आबाद थे। कौन कौन से थे जनाब? और जो सदस्य थे अक्सरियत मुसलमान हो गए, जो कुछ थे वो मुश्किन थे लेकिन उनका ज्यादा जोर नहीं था। अब ये यहूद एक रह गए थे जिनमें आप कहते थे इन दोनों में आपको कोई दुश्मनी चली आ रही थी, लेकिन इस्लाम ने इन्हें यह ज्ञान दो काले जो है वो वाला मामला हो गया कि इन्हें आपस में जोड़ दिया, मोहब्बत पैदा कर दी। और तो इस तरह तो इनका आपस में जोर हो गया और यहूद का मामला एक रह गया था। इसी तरह से खतरा था चुनाचे मीसा के मदीना के जरिए ज्वाइंट डिफेंस ऑफ मदीना ये टैक्स कर लिया गया। आज तक की अगर आप अस्करी इस्तलाह में बात करेंगे तो ज्वाइंट डिफेंस ऑफ मदीना का टैक्स किया था कि अगर बाहर के मदीना पे कोई हमला होगा तो सब मिलकर मुसलमान यहूद मिलकर जो है उसका दिफा करें। इसी तरह तीसरा काम क्या किया? चौथा काम, अब मैं इस्तेमाल जरूर इस तरह बना रहा हूँ, ये है जरा शुमार। वैसे तो ये बच्चे मॉडल में बन रहा है और ये है जुनू, ठीक है। ये जुनू में आता है यमन, यमन के ऊपर इधर आप आएंगे तो ये है मदीना, इसके ऊपर है मक्का, इसके ऊपर है शाम, इधर कहीं है फलस्तीन। हाँ जी बिल्कुल, मक्का जुनूब में मदीना शुमाल में, पहले है मक्का और फिर है मदीना। ठीक है जनाब, और बात क्या हो रही थी? अच्छा काफी ज्यादा मामले की बात हो रही थी। बोलिए कि मक्के और मदीना के दरमियान बहुत सारे कबाइल आबाद, तो एक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ये कोशिश की कि इनके साथ भी एक मुआहिदा कर लिया जाए, क्योंकि पूरी अरब में जो है वो कुरैश मक्का को सरदारी हासिल थी। उसकी कुछ वजूहत थी, एक वजह ये थी कि खाना काबा के मुतवल्ली थे और काबा के अतराफ में और काबा के जो है आस पास में बहुत सारे मुशरिक थे, जितने कबीले थे अरब के मतलब मुशरिक कबीले थे उन सबके बुत जो है वो खाना काबा के आस पास थे। चुनाचे कुरैश को एक मजहबी क़यादत भी आती, इसलिए इनके काफिले बगैर किसी रोक टोक के मदीना में जाया करते थे। तो पूरे ये मदीना कह रहा हूँ ये पूरे अरब में शाम और यमन के दरमियान इनके काफिले चला करते थे और इन्हें कोई खतरा नहीं होता था। चुनाचे पूरा इसका अरब के ऊपर जो है कुरैश का, चुनाचे आप सल्लल्लाहु अलैहि वसल्लम ने उस इन्फ्लुएंस को न्यूट्रलाइज करने के लिए ये मदीना और मक्का के दरमियान जो कबाइल आबाद थे उनसे भी मुआहिदा था। मुआहिदा क्या था कि अगर मुसलमानों और कुरैश की जंग होगी तो ये न्यूट्रल रहेंगे, ये किसी का साथ नहीं दे, या अगर मुसलमानों का साथ देंगे तो ऐसा तो नहीं हुआ कि मुसलमानों का साथ दिया लेकिन कम से कम बहुत सारे लोग जो है वो निष्कर्ष हो गए। ये काम करने के बाद फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने दाम का बांध है। अब इस तरह आप देखेंगे तो तकरीबन 13.5 बरस तक जो है महज सफर का मामला आपको नजर आया। और जब ये काम हो गए तो कहते हैं इंटरनल कंसोलिडेशन अस्करी इस तरह, पहले अपने पाँव मजबूत कर लो फिर दुश्मन से डरा जाए। तो जब इस तरह ये चार इकदाम करके आपने महसूस किया कि अब ठीक है, 13 बरस तक जो आप मक्के में दावत देते रहे तो 100 से 200 लोग ईमान लेकर, ये इतनी बड़ी तादाद नहीं थी कि कोई मुकाबला किया जा सकता बातिल को। लेकिन जब आप मदीना आ गए तो मजीद लोगों का साथ हासिल हो गया। अब इतने लोग थे कि अब कुछ किया जा सकता था फ्लैट के खिलाफ। चुनाचे आपने क्या काम किया, 8 फौजी मेहमान हैं जो रवाना है और इनमें से 4 में आप खुद शरीक हुए जिन्हें हम क्या कहते हैं गजवात। तो आप देख सकते हैं कि इसकी अब ये क्यों ऐसा किया गया, ये फौजी मेहमान क्यों रवाना की गई। असल में ये मक्का से जो है वो शाम की तरफ पाते जो है कहते थे हिजाज में, वहाँ से सवाल लेके फिर मक्का दोबारा आके फिर हिजाज अगर जा। तो इन 8 फौजी मेहमान का साथ ये था कि अपनी मौजूदगी का एहसास दिलाना, इन्हें मालूम हो कि हम भी यहाँ पर हैं। अब पहले की तरह तुम्हारे बाप ने महफूज नहीं है कि बस आग बंद की और निकल गए, बल्कि अब मुसलमानों का कंट्रोल है। शाम जाने वाले तुम्हारा कोई काफिला निकली और मुसलमान जो है इंटरसेप्ट कर सकते हैं। ये मैसेज किसने दिया, ये मुसलमानों ने दिया। अगर मदीना जाकर नबी अकरम के इस्तम खामोश रहते तो कुरैश को कोई इफेक्ट नहीं थी, उन्हें बस अंदर ही कुड़न तो थी कि ये हमारे लोग वहाँ चले गए, इसलिए वहाँ अल्लाह तुम्हें वहाँ अल्लाह वो कहते थे हमारे भगौड़े यहाँ से निकल गए वहाँ चले गए, इन्हें पकड़ के लाओ या इन्हें किसी तरह जो है वो चैलेंज करो। उसी ने हमें नजर भी आ गया साथ के वहाँ की बहुत ही इंतजार के वो उमरा करने के पत्थर गए जवाब कर रहे थे। तो अबू जहल ने बड़ा शदीद बात भी की उनसे कि तुमने हमारे लोगों को कैसे बना दे, उन्हें हमारे हवाले करो। तो उन्होंने कहा वरना तुम्हें जो है मैं जवाब नहीं करने दूँ। तो उन्होंने जवाब दिया कि ठीक है, अगर तुमने मुझे जवाब नहीं करने दिया तो मैं तुम्हारे तिजारत के काफिलों को मदीना के पास से गुजरने के लिए। तो ये फ्रेंड जो है वो आहिस्ता आहिस्ता पहले मक्का के लिए निवारत होना शुरू हो गई कि हमारा ये जो लाइफ लाइन है वो पैटर्न है। यही काम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने किया। तो वो किसने किया, मुसलमान। और ये हर दफा जो इनकलाबी जमात होती है वो चैलेंज करती है बातिल निज़ाम में, तो पाँव जमे हैं उसे मलाई रखनी मिल रही है, उसे कोई मतलब नहीं, उसका काम चल रहा है, उसे दौलत उसके हाथ आ रही है। अब नई जो पार्टी जो कुवत होती है वो आके कहती है अब ये नहीं चलेगा, तुम्हारे ये मामला इस तरह नहीं जाएंगे, वो आके चैलेंज करती है। उस चैलेंज के जवाब में डसाना, तो ये बात अच्छी तरह याद रखें, क्योंकि अंग्रेज़ों के हम गुलाम हैं और अंग्रेज़ों ने बड़ी उंगलियाँ उठाई है कि इस्लाम जो है वो तलवार से फैला और ये वो राजी। आमतौर से लोगों का क्या रुझान है, वो कहते हैं नहीं जी हमने सारी लड़ाइयाँ डिफेंसिव लड़ी, ये लोग आए हमने से लड़ना नशा है, ऐसी बात नहीं। ऑफेंस का आगाज मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ से हुआ। अगर ऑफेंस नहीं करते तो बातिल पनपता। असल मामला क्या है, ना जंग ना अमल, बल्कि इस्लाम क्या चाहता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को क्यों भेजा गया जमीन पर, ताकि अल्लाह का दीन गालिब हो जाए और इंसानों में अदल व सवाब कायम हो जाए। ये काम जब अमन के जरिए बेहतर होता है तो अमन किया जाता है, दोस्ती की जाती है, सुलह की जाती है, और जब जंग जरूरी होती है जंग की जाती है। तो जो इब्तदाई वक्त की दौर था यहाँ ये मुमकिन नहीं था कि बातिल को मिटाया जा सके, लोग कम से था, लेकिन मदीना जाकर अब ये मौका आ गया था कि बातिल को रोका जा सकता है और अल्लाह के दीन को नाफिज किया जा सकता है। अब अगर डिले किया जाता तो ये कोताही होती दीन के वापस। कराचे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वक्त बिल्कुल जारी किया, 8 बजे मुहिमात भेजी, 4 में खुद शरीक हुए और इसी में ये आखिरी मुहिम थी जो पहली चलाती है सरिया सैफुल बहार से सरिया राबे से सरिया बदार। लेकिन ये जो है ये सब इलाकों के नाम है, जहाँ जहाँ मुहिमें भेजी गई उनके नामों से ये जो है वो सराया तलाब है। फिर 4 गजवात है जिनमें नबी अकरम से सब खुद शरीक हुए। फिर एक आखिरी सरिया है जो तकरीबन 2 हिजरी में हुआ है, रजब 2 हिजरी, और जो है ये कहलाता है सरिया वादी नफला। मक्का के करीब जो है वो एक छोटे सी जो है वादी की वादी नफला, वहाँ जो है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने चंद सहाबा को 7-8 सहाबा को रवाना किया انہیں بھی یہی ہدایت دی تھی کہ جا کر بہت چلو ایک تجارتی قافلہ جا رہا ہے، لیکن جو ہے وہ کچھ ایسی سچویشن آ گئی کہ وہ ایکسپوز ہو گئے، اور جو ہے اس کے لیے دو چوائسیز تھی، یا تو قافلے پر حملہ کر کے انہیں پکڑ لیا جائے، اور اگر جانے دیتے قافلے کو تو وہ مکے میں جو ہے کمک آ جاتی اور ان لوگوں کا نکلنا مشکل ہو جاتا۔ چنانچہ جو اس مہم پہ جو صحابہ روانہ کیے گئے تھے انہوں نے ڈیسائڈ کیا کہ ہم حملہ کر دیتے ہیں، حملہ کیا تو یعنی قریش کے قافلے پر مختصر سا قافلہ تھا، ایک آدمی ان کا مارا گیا، دو کو قیدی بنا لیا، اور جتنا مال تھا وہ سمیٹ کر کہاں آ گئے، مدینہ۔ اور ساتھ ساتھ ایک اور واقعہ، ابھی آپ کو موقع دیتا ہوں سوال کا، یہ کہ مکے سے ایک اور ساتھ تیار کے قافلہ نکلا، ابو سفیان اس وقت تک ایمان نہیں لائے تھے، ان کی سربراہی میں، اور بڑا مال سے لدا ہوا، بہت ہی قیمتی ان کے لحاظ سے جو ہے وہ معاملہ تھا، وہ ڈاؤن جانا تھا، تو نبی اکرم صلی اللہ علیہ وسلم اسے انٹرسیپٹ کرنے 313 کے قریب جو ہے افراد کے ساتھ نکلے، جسے جو ہے غزوہ ذر بشیرہ چلاتا ہے، یہ جو ابھی سگیا وادی نقلہ سے پہلے کا یہ معاملہ، اور اس میں آپ نے انٹرسیپٹ کرنے کی کوشش کی، وہ بچا گئے، نکال کے لے گئے، لیکن انہوں نے ایس او ایس کال بھی کی مکہ کے حمایت کا، ایسی اٹمپٹ بھی ہے، واپسی پر میں پھنس جائے کہ مسلمان حملہ کریں۔ تو یہ دو واقعات جو ہیں اس میں چیلنج کا کام، جس طرح ایک پرسکون تالاب ہوتا ہے، پانی ٹھہرا ہوا ہے، اب آپ کیا کرتے ہیں، اسے پتھر ڈالیں تو کیا ہوگا، تالاب سکون درم برم ہو جائے گا۔ تو ان کا معاملہ چل رہا تھا پورے سکون کے ساتھ، آنا جانا مال تجارت کا، لیکن اس میں یہ اصل میں یہ چیلنج جو ہے نبی اکرم صلی اللہ علیہ وسلم کی طرف سے ہوا۔ آٹھ فرض مہمات اور خصوصاً یہ آخری جو دو مہمات ہیں، میں شہیدہ کا معاملہ اور دوسرا جو ہے یہ وادی نقلہ، جس میں ان کا ایک آدمی بھی مارا گیا، اور وہ رجب کی آخری رات تھی، تو انہوں نے شور بھی بہت مچایا کہ کیسے دین والے بنتے ہیں کہ رجب کے مہینے کا خیال نہیں کیا۔ بہرحال تو یہ موقع بن گیا جس پر پھر کیا جس دور کا آغاز ہو گیا، مستقبل بتا دوں، پوری قوت سے جو ہے قریش اٹھ کر آئی ہے، اور انہوں نے بھرپور تیاری کی ہے لڑائی کی، 1000 کا لشکر جو ہے وہ بدر کے موقع پر آیا، حالانکہ واپسی پہ ایک قافلہ سے بچ کے نکل گیا، لیکن انہیں لونگ تھا، انہوں نے کہا یہ تو نہیں مصیبت کھڑی ہوگی ہماری، اب روز روز یہ پریشان کریں گے، ایک ہی دفعہ میں ان کا کام چھٹکا کر سکتا، اور انہیں مرور بھی بہت تھا، ہمارے ساتھ بڑے بڑے جو ہے وہ بہادر ہیں، بڑے بڑے جمع مرد ہیں، انہیں لڑائی کا پرانا تجربہ، اور مدینہ والوں کو کہتے تھے کہ سارے ایک کھیتی باڑی کرنے والے ہیں، کیا کریں گے، چنانچہ اپنے لوگوں میں آگے بڑے اور پہ تاریخ شاہد ہے کہ 313 نہتوں نے 8 تلواریں، 2 گھوڑے اور 313 افراد، اور دوسری طرف کیا ہے، حیرت ہوتی ہے واقعی، آدمی پڑھتا ہے تو اسے کوئی کہانی معلوم ہوتی، دوسری طرف جناب 1000 کا لشکر، 200 گھوڑے، ہر آدمی جو ہے وہ ذرا بٹھن سے لے، کیسا مقابلہ، جیسے مقابلہ ہوا، ان 79 لوگوں نے انہیں ہرا دیا، 70 بڑے بڑے سردار مارے گئے، 70 افراد مشرکوں کے جو ہے قیدی بنائے گئے، اور پورے عرب پر مسلمانوں کی دھاک بیٹھ، لوگوں لوگ حیران تھے، اور وہ ان کی آنکھیں بٹی کی بٹی تھی کہ کیسے ایسا ہو گیا، اتنی بڑی فوجی قوت کو ان نہتوں نے ایسا ہرا دیا۔ چنانچہ یہ بات لوگوں کے دلوں میں بیٹھ گئی کہ مسلمانوں کے ساتھ خدا کی مدد، یہ واقعی جو ہے وہ اللہ کے رسول ہے، اس کے ساتھ غیبی مدد۔ تو پھر ہمیں پتہ ہے کہ اسی بدر کا بدلہ لینے کے لیے کیا کیا گیا، بہت کا مارکا ہوا، وہ جو مال تجارت سے زیادہ بندہ معاملہ آیا تھا وہ سارا لگا دیا کہ یہ سب اس جنگ پر خرچ ہو، اور گھر گھر جو ہے وہ عورتیں پھری ہیں، نوحے پڑھے انہوں نے، اور جو ہے لوگوں کو جذبات بھڑکائے کہ آؤ بدلہ لو، چنانچہ عورت کا واقعہ ہوا اگلے سال 3 ہجری میں، ہمیں معلوم ہے ابتدا میں پتا مسلمانوں کی، لیکن چند لوگوں کی غلطی سے جو ہے وہ پتا فکر میں بدل گئی، اور وہ جو ایک روب تھا پورے عرب پر کہ مسلمانوں کے ساتھ ریلی طاقت ہے، وہ پھر سے جو ہے وہ اٹھ گیا، اور وہ جو ہے حالانکہ ان شاء اللہ اسی جب ہم ڈیٹیل میں پڑھیں گے تو یہ بات ہمارے سامنے آئے گی کہ ٹیکنیکلی کوئی بھی نہیں جیتا تھا، یعنی مسلمان پر فاتح ہوئے، پھر جو ہے یہ کفار نے مسلمانوں کے ستائے شہید کر دیے، لیکن پتہ مندی کے جو سائز ہوتے ہیں، جو علامات ہوتی ہیں، وہ انہیں بھی حاصل ہوئے، نہ نبی اکرم صلی اللہ علیہ وسلم کو شہید کر سکے، نہ مسلمانوں کی کمائی سمجھ سکے۔ اسی طرح عرب کا ایک طریقہ یہ ہوتا تھا، جو فاتح ہوتا تھا وہ میدان جنگ میں اسٹے کرتا تھا، 2 دن 3 دن ماہ قیام کرتا تھا، बताता था हमें विक्टोरियस, ये तो वहां से निकल गया भाग गया। फिर इन्होंने कोशिश की थी वापस आने की, कहते नबी अकरम कृष्ण जी एक मैंने अपनी की वजह से ऐसा हुआ। बहरा तो इस तरह मुसलमानों की दोबारा फिर उनके एक रोग बैठ गया था, रखता वो कुछ हद तक कम हुआ। जाते जाते जो है मुकालमा हुआ था मुसलमानों में इनके दरमियान, ये इंतजाम हुआ अगले साल दोबारा मुलाकात हो फिर इसे किस्सा करेंगे। चुनाचे ये तनकीन संचार निकली जो है ये कहलाता है बद्रे अजगर भी नाम है, बद्रे सादी भी नाम है, बद्रे मामूद भी कहा जाता है, बद्रे दोम भी कहा जाता है। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तकरीबन 1500 सहाबा के साथ तशरीफ ले गए मैदान बदर, और वहां से 2000 का लश्कर चला। लेकिन पहले ही से पसमुर्दा था, हिम्मत आई नहीं थी। चुनाचे पहली मंजिल पर अब्दुल सुफियान ने कहा बहस का वक्त है, ना जानवरों के लिए खाने पीने को है ना हमारे लिए कुछ है, तो लड़ाई के लिए वो जमाना अच्छा है जब तुम्हारे जानवर भी खाए और तुम भी दूध पियो। चुनाचे वापस चल गए, सब वापस हो गया। ये नजर और की बात है संचार हिजरी में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बदर के मैदान में 8 दिन कयाम किए और तजारत थोड़ी बहुत की। इस तरह जो है दोबारा मुसलमानों का जो है दो बात है। फिर हमें मालूम है कि फिर जो है यहूदियों की तालीम से अब ये जो पढ़े ना इधर पे एक एक दर्ज मौजूद है, गजर बदर का एक दर्ज हम पढ़ेंगे इस तरह पंजम में। फिर जो है गजर वहाँ पर है, फिर गजर तंदर पे है, गजर नेबिया पर है, गजर पे है, गजर मक्तर पर है, गजर पर है। तो ये एक एक दर्ज है जो हम पार्टी जो हिस्सा है मुंतखब निशाब का और फिर आगे देर से पढ़े। अभी मुख्तरन बाकी पूरी पिक्चर हमारे सामने तो हमें पता है कि जो है 5 हिजरी में यहूदियों के बरकराने पर पूरा अरब उमड़ा है। 10,000 के बाद जो है आपसे 12,000 का लश्कर का जिक्र आता है कि वो पूरे अरब से जो है वो मदीना की छोटी सी बस्ती पर आ गया, जिसकी कुल तादाद यानी बड़े बूढ़े बच्चे औरतें सब मिलाकर भी इतनी नहीं थी जितना बड़ा लश्कर आया। लेकिन मुकाबला किया गया संदब खोल कर, 1 महीने तक उन्होंने मार कर फिर तर होकर वापस चले गए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया कि आइंदा ये कभी तुम पर नहीं आएगा बल्कि हम जो है इन पर जाएंगे। अगले साल से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम और 1400 सहाबा कराम उमरे के इरादे से मक्का गए, वहाँ आपको उमरा करने से रोक दिया गया। कोशिश की गई कि किसी तरह जो है सहाबा कराम को विस्तार कर दे और जंग का मामला हो जाए, लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कमाल बसीरत से जो है वो मामला किया और सुलह जो है वो हो गई मुसलमानों को पार में। सुलह हुदैबिया करा दी कि आइंदा 10 साल तक आपस में जंग नहीं होगी। ये सब जो है बाकी भी तेरा इंशाल्लाह करेंगे। फिर कुरैश जो मुसलमानों का सबसे बड़ा दुश्मन था उससे कुछ इत्मीनान पाकर मुसलमानों ने अपने सबसे बड़े दुश्मन यहूद, आपको इंशाल्लाह जब आप डिटेल में पढ़ेंगे तो नजर आएगा, बदर के बाद यहूद के एक कबीले ने जो है वो गद्दारी की और अहद की बेवफाई की और इश्तियाक अकीदी का मामला किया। चुनाचे इन्हें मदीना बदर कर दिया जो बनू कैनफा था, लेकिन ये जाति कहाँ अलालों के रहते हैं वहाँ से जो है वो नीचे दवानियाँ कर रहे। और के मार्के के बाद जो है एक और कबीला जो इनका था बनू कुरैज़ा, उसने जो है इस तरह का मामला किया, उसकी जो सहारतें बड़ी उन्होंने उन्हें से निकाला गया। वो जाति कहाँ पे बैठे और यही बनु कुरैज़ा था जो पूरी पलटन को ले आया, पूरे अरब में घूम घूम के उन्होंने जंग के लिए सबको जमा किया और खंदक के मौके पर उसने तीसरा कबीला तय किया बनु फज़ा, उसने से जो है वो साथ बात की और सबके साथ रखने कोशिश की कि मुसलमानों को मदद किया जा सके। चुनाते खंदक के बाद उनका मामला निपटाया गया। इसी तरह सुलह हुदैबिया के बाद अब ये जो यहूद की मुश्तमा आपत्ति खैबर में उनसे जो है उनका मामला जताया गया, उस पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो लश्कर कशी की और जो है इस पर फतह पाई और मेरा उन्हें रहने की इजाज़त दी गई कि ठीक है यहाँ पर रहो, लेकिन जो है वो फसल का आधा सलाना जो है वो मुसलमानों को दिया जाएगा। इस मामले पर बात सर आज हिजरी में क्या हुआ, गजवा मुद्दा हुआ, यह हमें पता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सुलह हुदैबिया के बाद जब थोड़ा सा अमन अमान हुआ और मुसलमानों की ताकत को तस्लीम कर लिया गया, उसके बाद क्या काम किया, हुज़ूर जी के बाद क्या हुआ। इससे पहले आप सल्लल्लाहु अलैहि वसल्लम की सारी दावत कॉन्सेंट्रेटेड रही अपने अलावा बाहर ही निकली, लेकिन सुलह हुदैबिया के बाद बाहर गए हुज़ूर जी के मुख्तलिफ लोगों को एक खत जो है वो अपने बलूचिस्तान के वहां का वाली था उसे लिखा, उसने आपकी एसी को जो है वो डिलीट कर दिया, उसके जवाब में ये मुद्दा का बचाव हुआ। इसे भी हम शादी बच्चीस से पढ़ेंगे। फिर चंद आज डिग्री की का वाक्य है कि कुरैश ने खुद खुदा हुदैबिया को तोड़ दिया, इंशाल्लाह इसका मतलब भी अंदाज करेंगे। और फिर आज सल्लल्लाहु अलैहि वसल्लम ने जो है निहायत अबूजी के साथ अचानक जो है मक्का के लश्कर पे जीत की और मक्का बगैर जंग के तकरीबन बगैर जंग के जो है फतह हो गया। एक साथ छोटी मोटी झड़प हुई लेकिन फिर ये मक्का जो है वो फतह हो गया और वो रसूल और वो सहाबा किराम जो वहाँ से इस जमाने में निकाले गए थे या उनके लिए इतने हालात शदीद कर दिए गए थे, जुल्म सितम लाए गए थे, वो फाते की हैसियत से मक्का में दोबारा दाखिल हुए। लेकिन आदम क्या था नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, इस कदर अल्लाह ताला का जो है वो जिक्र का और इस्तग़फ़ार का मामला था कि आपकी बेचारी ऊँट की वो तजावे उससे टच हो रही थी, उसके लिए दाखिल हो रहे थे और ऐलान किया गया मक्के वाले हौसला थे कि अब हमसे बदला लिया जाएगा, एक एक जो है बात आई। लेकिन आपने क्या ऐलान किया, जाओ मैं तो तुमसे आज वही मामला कहता हूँ जो हजरत यूसुफ अलैहिस्सलाम ने अपने भाइयों से किया था, अल्लाह तसीबा कर जाओ तुमसे आज जो है वो कोई मामला नहीं है, तुम सबको जो है पूरी माफी है। उसके बाद फिर उस वक्त की जो एक बहुत बड़ी उम्र कुछ और मानने की वजह फतह मक्का के बाद उदैन ने लोग जमा कर उससे पहले लाइफ में जो बचे चुकी जो पार्टी थी वो जमा हो गई थी, वहाँ नबी अकरम के इस्तेमाल ने मुहिम भेजी, वहाँ से फिर ये लोग मंजूर हो गया उन्हें, वहाँ नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए, जिसे कहते हैं मॉपिंग ऑपरेशन, छोटे छोटे जो पॉकेट रह गए उससे जो है वो खत्म कर दी। फिर जो उस वक्त की सबसे बड़ी सुपर पावर थी सल्लल्लाहु अलैहि वसल्लम ने आप सल्लल्लाहु अलैहि वसल्लम ने रोम की तरफ जो है वो पेश करनी थी, तीस हजार सहाबा से 2 लाख मुशरिकीन से मुकाबला जो है कर लेगा। लेकिन वो मुकाबले में आया है आप सल्लल्लाहु अलैहि वसल्लम 15 दिन सफर में जाने के लगे, 3 दिन वहाँ ब्याह किया, 15 दिन वापसी के लगे, तो वो 50 दिन की ये मुहिम थी। ये भी हम बात करते थे पहले। उसके बाद सन 9 हिजरी ही में आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु को अमीर हज मुकर्रर किया और ऐलान कर दिया गया कि यह आखिरी हज है इस तरह से, आइंदा से मुशरिक मुशरिकाना तरीकों से हज नहीं होगा। और उसके बाद से 9 हिजरी से आज तक का ये वक्त है कि ये उस वक्त कैसे हज होता था, लोग सवाब कैसे करते थे, बरहना सवाब करते थे, तालियां बजाते थे, सीटियां बजाते थे, यही उनकी इबादत है, तो उससे मना कर दिया गया, ये तरीके अल्लाह को पसंद नहीं। और फिर 10 हिजरी में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बनते नबी खुद तकलीफ ले गए हज के हजतुल विदा जो कहते हैं अलविदाई रिश्ता, इसमें आप सल्लल्लाहु अलैहि वसल्लम का जो खुतबा है वो सुनहरे रंग से लिखे जाने के बाद आज की भी चाहे कैसी आप कह रहे या जो भी आप कह रहे इंसान ने बहुत तरक्की की, लेकिन आज तक जो मेरा उस खुतबे में दिए गए वहाँ तक इंसान नहीं पहुँच सका। वजीम और शाह खुतबा ह्यूमन राइट्स का मैग्ना कार्टा कह रहे उसमें जो है वुमन राइट्स भी बयान हुए और जो है वो गुलामों के हकूक भी बयान हुए और वो हर तरह की हजबियत जो है उसको खत्म कर दी। फिर हज के वापसी के बाद जो है आपको बीमार आपकी तबीयत जो है कमजोर हो गई, तो जैसे आप बीमार हैं फिर आप 12 रबीउल अव्वल ईद के दिन आप सल्लल्लाहु अलैहि वसल्लम का खुतबा। तो ये मुख्तसर तारीफ सीरत की, हमारे मोटे मोटे आप देखेंगे इसमें ये दावत के मराए किस तरह की, तो आवाज में वहीं से देकर और विस्तार तक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने क्या काम किया, दीन की दावत दी, जिन लोगों ने दावत को कबूल किया उन्हें तीनों से लगाया, उन्हें मुनज़्ज़म किया, एक लड़ी में पुरोया, सहाबा किराम की जमात कराई और उसकी तरबियत करवा दें, उनका तज़किया कर दें, सूरह जुमा की दूसरी आयत और फर्स्ट वर्स में कुरान की आयात की तिलावत की, उनका तज़किया का वादा किया। तो ये जो है ये काम जो है वो आप सल्लल्लाहु अलैहि वसल्लम का पूरी ज़िंदगी का। अब दावत के नतीजे में जो मुखातबत हुई उस पर आपने मेहनत सबर किया 13.5 बरस, तो ये सबर बदल गया किसमें, और ये सबर के मुख्तलिफ केस है, इंसाफ ये भी सबर है, अपने मौकफ के लिए जान की बाजी लगाना, कुर्बानी देना, बातिल को छेड़ना, उसे चैलेंज करना, और इसी तरह से ये तकरीबन रहा है 1 साल का मौका।
کیونکہ جو پہلا دریا تھا سیف الباہر یہ سن ایک رمضان کا واقعہ ہے اور پھر جو مانگی کا آغاز ہوا غزوہ بدر یہ 17 رمضان اس مبارک سن 2 ہجری کا واقعہ ہے تو رمضان سے رمضان تقریباً ایک سال کے اندر لگا ہے اسلام اور اسلام کس نے بدل دیا مسلح سے تھا تقریباً 6 برس کا رہتا ہے سن 2 ہجری سے لے کر سن 8 ہجری تک جس میں یہ بیٹل چلا ایک ہوتی ہے جنگ اور ایک ہوتی ہے اس جنگ کے چھوٹے چھوٹے گروپ اب وہ لڑائی ہوئی تھی پاکستان انڈیا کی تو ایک بارڈر کا لاہور کا ایک تھا کوئٹہ کا کوئٹہ کہہ رہا ہوں یہ مختلف جگہوں پہ جو ہے وہ جنگی مارکیٹ ہو رہے تھے تو وہ کراتے بیٹل اور پھر فیصلہ کون کون مارے گا کون ٹکٹ کھایا یہ اعلان کیا گیا تو اصل میں یہ قریش مکہ اور مسلمانوں کے درمیان جنگ تھی اور اس میں یہ بیٹل ہے اس لیے انگریزی جب آپ دیکھیں گے تو وہاں بیٹل آف بدر بیٹل آف بدر لکھا ہوگا وار تو ایک ہے جو ان دو فریقوں کے درمیان ہوگی اور یہ اس وار کے چھوٹے چھوٹے اس میں تو پھر آپ نے فتح مکہ کی صورت میں فاتح کون تھا جو مسلمان رہے ہیں نبی اکرم صلی اللہ علیہ وسلم اس کا پہلے بھی کیلکولیشن ہم نے تھوڑی سی کی تھی تقریباً 26 بعض روایات میں 28 جو ہے وہ آتے ہیں ادوار اور سرایا کتنے کتنے ہو جاتے ہیں ایک ہی اس کیلکولیشن کے حساب سے ایک ہی اور اگر آپ ادوار میں مٹیریل جناب تو دعوت نظیم تربیت صبر یہ ایک ساتھ چلتا ہے پھر ایک وقت آتا ہے کہ صبر اسلام میں بدل جاتا ہے اور اسلام کے ساتھ ساتھ کیا آتا ہے مسلح ہوتا ہے اور پھر معاملہ یا تو فتح کا ہوتا ہے یا فکر اگر فتح ہو جائے تو ایک اور کیس آتا ہے وہ اپنی جو نیا نئی ریاست بنی ہے اس کا دفاع اس کی حفاظت اور اینٹی ریولیوشنری فورسز جو ہے ان سے مقابلہ یہ مقابلہ کیا ہے جب ابو بکر نے دیکھا چلا تھا نبی اکرم صلی اللہ علیہ وسلم کا مثال ہوتے ہی جھوٹے نبوت کے دعوے دار کھڑے ہو گئے مرتدین جو ہے جتنی تیزی سے اسلام میں لوگ آئے تھے جتنی تیزی سے نکلنے لگے مانعین نے زکات کھڑے ہو گئے ہم زکات نہیں دیتے تو انہیں دباغا ان سے لڑنا یہ دفاع ہے ان کا ہوتا ہے نبی اکرم صلی اللہ علیہ وسلم کی بھی زندگی کے آخری 2 سال اسی میں بسر ہوئے اب یہ جو دین غالب ہو گیا عرب کی حد تک اس کا دفاع کیا جائے اس کی کو توجہ دی جائے میرے پر زیادہ وقت ہو گیا ہے اب آپ بریک چاہیں گے یا آگے بڑھیں آج ہو جائے تو اچھا ہے پوری پکچر ذہن میں ٹھیک ہے اور یہاں یہ بات بھی یاد رکھیں کہ انقلاب وہی ہوتا ہے جو کہ باؤنڈریز میں لمیٹڈ نہیں ہوتا تو پھر پھیلتا ہے تیزی اب یہ کمیونسٹ ریولوشن آیا تو وہ صرف ویسے تک محدود نہیں رہا بلکہ پھیلا ہے پورا چین پہنچ گیا اور وہ امریکہ تک پہنچ گیا سینٹرل امریکہ میں ابھی تک جو ہے کمیونسٹ ریاستیں موجود ہیں کیوبا وغیرہ تو یہ پھیلتا ہے اسی طرح اسلام بھی جب اسلامی ریولوشن آیا تو یہ محدود نہیں رہا بڑی تیزی سے پھیلا نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں جب مدینہ میں آپ صلی اللہ علیہ وسلم تشریف لائے تو مدینہ کا اگر اسے مان لیا جائے تو ہم نہیں مانتے کہ اسلامی ریاست تھی کیونکہ اس وقت دو نظام چل رہے تھے آزادی کی یا تو فیصلہ نبی اکرم صلی اللہ علیہ وسلم سے کرا دو یا فیصلہ جو ہے وہ اپنے مشرکین سے یا یہود سے کرا دو لیکن میرا جو لوگ کہتے ہیں کہ نہیں مدینہ ہجرت کہتے ہیں اسلامی ریاست آ گئی تو بھی اس کا حدود حلوہ کتنا تھا 4 مربع میل کی زمین تک کی وہ ریاست لیکن کچھ ہی عرصے میں نبی اکرم صلی اللہ علیہ وسلم کے دور میں فتح مکہ کی صورت میں یہ رقبہ کتنا ہو گیا 10 سے 12 لاکھ مربع میل کا رقبہ ہو گیا اسلامی ریاست اور پھر کچھ عرصے میں حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کے دور میں تقریباً 65 لاکھ مربع میل 3 کانٹیننٹ تک مسلمانوں کی حکومت 4 مربع میل کا مطلب مائل اسکوائر یہ جگہ تھی مدینہ کی مدینہ کا یہ اسلامی ریاست 4 میل بڑی تھی فتح مکہ کے موقع پر پورے عرب جو پورا جو عربین پیننسولا چلاتا ہے وہ پورا مسلمان اس کا رب سے بارہ لاکھ بیان ہوئے. اس کے بعد یہ اس کی مزید توسیع ہوئی ہے خیر ہے تقریباً 65 لاکھ مربع میل زمین ہے جس پر مسلمانوں کے حکومت. آئیے ہم یہ سیرت سمجھنے کے بعد اور یہ بات ہم سمجھتے ہیں کہ ہمیں بھی اب انقلاب اسی طریقے سے لانا ہے جس طریقے سے اللہ کے رسول نے دین کو غالب کیا وہی طریقہ میرا اور آپ کا بھی ہونا چاہیے. تو اب اسی طریقہ ہم دیکھتے ہیں کہ میں اور آپ اب اس پر کس طرح عمل کریں. پہلا موقع کیا تھا؟ دعوت. نبی اکرم صلی اللہ علیہ وسلم نے دعوت کس طرح دی؟ آپ صلی اللہ علیہ وسلم فرمایا کرتے تھے یا ایھا الناس قولوا لا الہ الا اللہ تفلحون. اے لوگوں کہہ دو نہیں ہے کوئی معبود سوائے اللہ کے، کامیاب ہو جاؤ. ٹھیک ہے، آج کیا اور آپ پاکستان میں کیا کہیں؟ یہی کہیں گے لوگوں سے کہ لوگوں کلمہ پڑھ لو کامیاب ہو جاؤ. کلمہ سب پڑھتے ہیں، اب ہمیں بتانا پڑے گا بھائیوں کلمہ پڑھا ہے تو اس کا تقاضا کیا ہے؟ یہ کلمہ پڑھنا ہی ہوتا تو قریش بھی پڑھ لیتے. انہوں نے کیوں انکار کر دیا؟ زبان اعلانی نہیں تھی. اصل میں وہ قریش جانتے تھے کہ کلمے کا تقاضا ہے اور وہ تقاضے پورے نہیں کر سکتے تھے اس لیے انہوں نے کلمہ نہیں پڑھا. میں اور آپ کلمہ پڑھ گئے لیکن تقاضے پورے نہیں کرے تو وہ کلمہ ہمیں نہیں بچا سکے گا اس طرح. تو اس کا تقاضا پورا کرنے کی دعوت ہم دیں گے نبی اکرم کے ساتھ جس طرح کلمے کی دعوت دیں. اب قریش کو جو اندیشے تھے وہ کیا تھے؟ کیوں نہیں کلمہ پڑھ رہے تھے؟ جبکہ وہ تو اتنے سارے بتوں کے مجاور تھے، 320 بتوں کا تو ایسے ہی ذکر آتا ہے، اس کے علاوہ بھی بہت سارے بت تھے جن کی رکھوالی ہوتی تھی اور پورے مکہ میں سرداری کی. فرض کریں کہ اگر وہ واقعی کلمہ پڑھ لیتے تھے بتوں کا کیا کہتے تھے؟ انہیں نکال دیتے. بتوں کو نکال دیتے تو باقی عرب قبائل کیا کہتے؟ گلوں میں ہاتھ ڈالتے ان کے، وہ ناراض ہو جاتے. انہیں سب نے دیکھا کہ یہ جو ہماری تجارت چل رہی ہے مکہ سے ہم نیچے آ رہے یمن اور اوپر جا رہے شام اور کوئی ہمیں کچھ کہتا نہیں ہے، آرام سے آتے جاتے ہیں، ہماری پوری مناپلی ہے، یہ کیا ہوگی؟ پھر ختم ہو جائے گا، لوگ ہمارے قابضے اٹھیں گے، ہمیں جگہ نہیں دیں گے. لوگ کہتے تھے یہ ہمارا اکنامیکلی جو ہے استحصال ہو جائے گا، ہم معاشی معیشت ہماری بیٹھ جائے گی. پھر اسی طرح ہم کی معیشت کا ایک اور ذریعہ جانا، لوگ اپنے بتوں پر آ کر چڑھاوے چڑھاتے تھے، سونا چڑھا رہے ہیں، چاندی چڑھا رہے ہیں، ہیرے جواہرات رکھتے جا رہے ہیں اور اونٹ اور جانور قربان کرتے جا رہے ہیں، تو وہ بت کس طرح استعمال کرتے ہیں؟ ظاہر ہے بت تو مٹی کے ہو رہے ہیں تو کچھ نہیں کرنا، تو ان چیزوں سے فائدہ کون اٹھا رہا ہے؟ قریش. تو ان کے اکنامکس میں یہ ذرائع تھے، ایک تو اس طرح کا جو چڑھاوے آتے تھے وہ ان کا ایک بہت بڑا ذریعہ تھا، پھر ان کی پوری ٹریڈ روٹس پر مناپلی حاصل تھی، تو انہیں خدشہ تھا یہ ختم ہو جائے. چنانچہ ان کے وہی ایکسکیوزز تھے جو آج ہمارے ایکسکیوزز. آج ہمارے حکمران پاکستان میں اسلام کیوں نہیں لا رہے؟ آپ مجھے وہ یہی جواب دیتے ہیں کہ ہماری اسلامی بیٹھ جائے گی، دنیا ہم سے مقابلہ کر لے گی، بائی واٹ کر لے گی، ہمیں پتھروں کے دور میں پہنچا دے گی، ہم پالیٹیکلی آئسولیٹ ہو جائیں گے. یہی اندیشے اس زمانے کی مشرکین کو بھی، لیکن تاریخ نے ثابت کیا کہ یہ غلط. جن لوگوں نے کلمے کو اختیار کیا وہ اس زمانے کی سپر پاور بن گئی، اس زمانے کے خزانے کیسر و کثرا کے ان کے قدموں میں آ گئے. تو یہ آج بھی ہو سکتا ہے، آج ہم کلمے کو اختیار کریں گے تو اللہ تعالیٰ جو ہے ہمیں پوری دنیا پہ غلبہ دے گا. تو پہلی بات ہو رہی ہے دعوت کی، اور آپ دعوت دیں گے کہ بھائی کلمے کے عملی تقاضوں کو پورا کرو. آپ کو انسانی زندگی کے کتنے کوچنگ حکومات ریاست معیشت اور معاش، ٹھیک ہے، اب کیا دعوت ہے کرنے کی عقائد؟ اب لوگوں کو یہ دعوت دینی ہوتی کہ بھائی اپنے عقائد درست کرو، ایمان پہ اللہ پھر تیار سے کرو، ایمان میں رسالت کی اہمیت سمجھو، ایمان پہ آخرت کو سمجھو، وہاں پہ کوئی بچانے والا نہیں، کسی کی سفارش کام نہیں آ جائے گی، سفارش کا انداز سننا پڑے گا، بغیر امن کی کوئی نہیں بتا سکتے، کوئی کوئی جو ہے ملک بنانا اور یہ اس طرح کا کھانا پکا کے دے دینا یہ بد عملیوں نے نہیں بچا سکتی. تو یہ عقائد کو درست کرو, اس کی تحریک اٹھانی ہو, عبادات کی پابندی کرانی ہو, نماز روزہ زکات کی پابندی کا حکم دینا ہو. رسومات میں بتانا ہوگا لوگوں کو وہی رسومات اختیار کرو انعام لائن جو اللہ کے رسول نے صحابہ کرام نے اختیار کیے تھے. تو ٹھیک ہے موقعوں پہ نہ ہوں نبی کے موقع, تو جی کا موقع نکاح ہوتا ہے تو نکاح کا وہی طریقہ ہو جو اللہ کے رسول کے زمانے میں تھا, خرافات ختم ہو جائے. اب آپ سب جانتے ہیں اسی طرح ابھی اسی طرح بنایا گیا ہے جسے اللہ کے رسول نے بنائی, صحابہ کرام نے بنائی, اور تیجہ چالیسواں بستیاں اور اس طرح کی ساری چیزیں یہ نئی چیزیں, اس کے خلاف لوگوں کو آمادہ کرنا. اسی طرح سیاست میں کرنا کیا جاتا ہے, حکم کس کا چلے گا, یعنی حکم وہ اطلاع دے گا. ٹھیک ہے, یہ آپ بتائیں کہ دعویٰ کیا ہے, اللہ تو اللہ کیا ہے, حاکم اللہ ہے, انسانوں کے لیے کیا ہے, یہ دعویٰ ہمیں نہیں ہوگا. اسی طرح معیشت میں کیا ہے, اللہ ہی معاف ہے, سب آواز ہی معاف کر, سب کچھ جو کچھ ہے وہ کس کا ہے, اللہ کا ہے. مالک کون ہے, جس کا مالک اللہ ہے, اور میرے آپ کے پاس کیا ہے, امین اپنی مرضی میں اختیار سے نہیں رکھتا, جس کا مال ہے جس کی چیز ہے اس کا سوچے رکھتا. اور اسی طرح معاشرت میں کیا کہیں گے, صادق کون ہے, بنانے والا بھی, اور انسانوں کے لیے کیا ہے, مرتبہ نہ کالے کو گورے پر نہ گورے کو کالے پر کوئی فاصلہ خاصل, نہ عربی کو آدمی پر نہ آدمی کو عربی پر کوئی فاصلہ خاصل. یہ چیز آپ پہلے سمجھ چکے کہ یہ چیزیں آج تک بتائی اس کو خاصیت کیا ہوتی ہے, یا تو کوئی ڈکٹیٹر بیٹھ جاتا ہے, بادشاہ بن کر بیٹھ جاتا ہے, ورنہ یہ حکم کا اختیار 300-500 افراد کے ہاتھ میں دے دیا جاتا ہے جسے ہم آزاد جمہوریت میں صاحب کہتے ہیں. نہیں نہیں, قانون بنانے کا, فیصلہ کرنے کا, انسانوں کے معاملات میں جو جھگڑے ہوتے فیصلہ کن رائے دینے کا آپ کسے, اللہ تعالیٰ, ان کے لیے سزائیں تجویز کرنے کا اللہ تعالیٰ. تمہارے لیے کیا ہے خلاف, تم بس اسے ایگزیکیوٹ کراؤ گے اللہ تعالیٰ. ہر چیز کا مالک اللہ ہے, تمہارے پاس جو کچھ ہے ہمارا ہے, تمہارا اپنا نہیں ہے, تمہارے امتحان کے لیے دیا, یہ تمہارا امتحان ہو رہا ہے, یہ زندگی بھی, یہ جسم بھی, یہ صلاحیت بھی, یہ اولاد بھی, یہ مال وال کا. اسی طرح خالق اللہ ہے, سورہ وقاص کی آیت نمبر 13 میں ہم پڑھ چکے, یا ایھا الناس انا خلقناکم من ذکر و انثی وجعلناکم شعوبا و قبائل لتعارفوا ان اکرمکم عند اللہ اتقاکم. ٹھیک ہے, تو اس میں کیا کہا گیا تھا, اے انسانوں ہم نے تمہیں ایک ہی مرد ایک ہی عورت سے پیدا کیا, یعنی حضرت آدم علیہ السلام, سلام اللہ علیہ وسلم, اور پھر تمہیں مختلف خاندانوں میں اور قبیلوں میں تقسیم کر دیا. کیوں یہ بات کی ہے مختلف خاندانوں قبیلوں میں, تاکہ ایک دوسرے کو پہچان سکو, تم میں سے زیادہ عزت والا ہے اللہ کے نزدیک, تم میں زیادہ تقوا کرنے والا ہے اللہ سے, زیادہ احساس رکھنے والا ہے اللہ کا, زیادہ بات کرنے والا. یہ تعلیم ہم نے دینی ہے دعوت کے لیے, اگر یہ ہم نہیں دے رہے تو پھر جو ہے وہ ایسے لوگ تیار ہوں گے نہیں, ایسی جماعت ہوگی نہیں. تو دعوت کا ہمارا اس طرح انسٹنس ہونا چاہیے کہ کرنے کے تقاضے لوگوں پر ڈال دیں. اور پھر چلتے ہیں جی, اگلا ہے تنظیم, ایک نظر ایک لوگ. نبی اکرم صلی اللہ علیہ وسلم نے یہ نہیں کیا کلمہ پڑھا کے لوگوں کو کہنے سے بچ چاہیے تم فارغ ہو, بلکہ ایک جگہ تو حکم ہے کہ ہجرت کرو, ہجرت کر کے مدینے نہیں آئے تو اس کا مطلب ہے تمہارا ایمان اور پر نہیں, تم مسلمان نہیں ہو, تم ایمان والے ہی نہیں ہو. چنانچہ ایک جگہ جو ہے لایا گیا, اور یعنی ایک جماعت نہیں پرویا گیا, صحابہ کرام علیحدہ رہنا نہیں تھے, ایک جماعت تھی, اور اس جماعت نے پھر آگے کے مراحل طے کیے. اور یہ کہلاتے ہیں نظم ٹو آرگنائز, کسی آرگنائزیشن کا روپ دھارنا. لیکن یہ آرگنائزیشن میں ہمیں معلوم ہے کہ دنیا کا کوئی کام بغیر جماعت کے نہیں ہوتا, اور یہ کام تو بہت مشکل ترین کام ہے کہ آپ ایک جمعی جماعت نظام کو اکھاڑ کر پھینکنا چاہیں اور ایک نئے نظام کو وہاں لگانا چاہیں, بہت مشکل کام ہے. جو معمولی سا قلم جو ہے, اگر معمولی سی پینسل آدمی چاہے کہ وہ اکیلا تیار کر لے نہیں ہو سکتا. ہم نے سمجھا تھا کہ ایک آدمی اگر خود جائے پہاڑوں میں جا کے وہ شیشہ نکالے, اسے درخت کاٹے, اس سے جو ہے پینسل بنائے, پھر اس میں وہ بھرے شیشہ اور اسے فائنل کر کے پھر مارکیٹ کرے, تو کیا کیسے ہو سکتا ہے؟ शायद एक पेंसिल बनाने ही में उन्हें साल लगे, और जब सब लोग मिलकर ये काम बांट भी करते हैं तो काम हो रहा है और कोई एक पेंसिल पूरी दुनिया में जा रही है। तो इसलिए ये काम जमात के साथ होना ही जरूरी है। अब ये जमात बने तो किस म्यार पर बने? अब जितना बड़ा काम निर्पेश होता है उतनी ही ज्यादा डिसिप्लिन जमात की जरूरत है। फिर आप भाई अगर मोहल्ले को साफ सुथरा रखना है तो कैसी जमात है? साफ सुथरे रखने की कोशिश करें। और मुल्क और कौम का दिफा चाहिए तो किस तरह की तंजीम चाहिए? बहुत ऑर्गेनाइज चाहिए। अब चाहिए कि फौरन तैयार हो जाए। हमने देखा है फौजियों को लेफ्ट राइट कराते रहते पूरे साल, जंग तो होती है सालों में कभी एक दफा, लेकिन पूरे साल जो है उन्हें मार्च पास कराया जाता है, परेड कराई जाती है, उन्हें अहकाम दिए जाते हैं। क्यों? ताकि समा ताज के आदि हो जाए, जिस दिन नन हो गए ये उनके अंदर डाल दिया जाए। हुक्म आ जाए तुम्हारी समझ आए ना आए तुम्हें अमल कर, अगर इसकी खूबा नहीं है तंजीम तो वो डिफेंस नहीं करते। अब बहुत ऐसा ऐसा होता है सर के बड़ी फौज जो है वो मारते नहीं आ गई, ये फौज वो क्या है हार कर जब रात को अपने भेजे देंगे तुम्हें इधर आ, वो ऐसे नजर करते हैं सारी जो मुखालिफ पार्टियों की वजह मंदिर पेट हो जाती है और बड़ी हुकूमत जो है लड़के निकल जाती है। कुछ लोगों को कुर्बान किया जाता है ताकि बड़ी फौज की हिफाजत हो जाए, ये एक स्ट्रैटेजी है। अब पहले इन्हें बताया जाए कि क्यों ये हुक्म दिया जा रहा है या हुक्म में इनकी जान बचेगी भी या नहीं बचेगी, तो अगर ये सब बचाव के फौजी कार्रवाइयाँ होने लगे तो फिर कोई कामयाबी नहीं होगी। ये फौज को सिखाया जाता है जान चली जाए चली जाए, जैसे तुमने क्या करना है हुक्म मान, इसलिए वो नजर रास्ता वक्ता सुनाते हैं। देर इज नॉट टू रीजन वाई, देर इज बट टू डू एंड डाई। बस हुक्म आ गया करो और मरो, ये नहीं पूछ सकते ये, तो ये चाहिए वरना मुल्क और कौम का डिफेंस नहीं हो सकता। तो इसलिए जो वो जमात बनेगी जो इस्लामी निज़ाम लाना चाहती है वो भी निज़ाम ज़्यादा डिसिप्लिन की जाए ताकि उतने और माने, इसलिए कहा जाता है आर्मी डिसिप्लिन चाहिए। उसकी बुनियाद क्या होगी? समा और ताज का सूर, ये हमारा मुस्तकिल असासी तरीका चला आ रहा है तारीख में, इंशाल्लाह एक लेक्चर हम इस्तेमाईयत पे भी लेंगे उसमें ज़्यादा वाजे करेंगे। शुरू से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बैठ की जो बैठे यहाँ लिखी हुई हैं बैठे अब्बा उल्ला बैठे अब्बा सानी के अलावा मुस्लिम शरीफ में जो है 10 से ज़्यादा बैठों का जिक्र जो आपने मुख्तलिफ मौक़ों पर एक बैठ पे सुना है उदैबिया के मौके पर अभी क्या कह रहा बैठे रिजवान। तो आप ये क्यों नहीं आप तो नबी ने आपका हुक्म मानना वैसे ही ज़रूरी है, बैठ क्यों नहीं इस तरह से ये इस तरह हो? इसलिए ताकि आइंदा लोगों को एक तरीके का मालूम इस तरह जो है वो जमात साजी हो जिन बुनियादों पर। तो उसके बाद भी जितने अहसाब के लिए आ रहे हैं वो बैठ पर ही जो है वो तरीके चलाते हैं। हजरत इमाम हुसैन रजी अल्लाह ताला उन्होंने मलूकियत के खिलाफ तहरीक उठाई बैठ की बुनियाद पर, बैठ लेने गए थे कूफा लोगों, और बाद में भी आप देखें तहरीके शहीद हैं बिल्कुल गरीब की अंग्रेजों के खिलाफ वो बैठ की बुनियाद पर। हाँ अंग्रेजों के आने के बाद जो है दूसरा भी कॉन्सेप्ट हुआ कि वो जो है वो बजाय सख्ती बैठ के जो है वो सदारती निज़ाम हो जाए, कोई कमेटी बन जाए कोई इस तरह का, क्योंकि वो अंग्रेजों की सोच जो है वो सख्ती बैठ के बहुत खराब थी, लेकिन वो भी जायज़ है हराम के दर्जे में वो भी नहीं आता। लेकिन मेरा अभी बात हो रही है तंजीम की, यानी इनकलाब का दूसरा मरहला, उसके लिए बुनियाद क्या होगी? जुल्फ़िकार भाई समाचार से मारो थके लोग मैं भी थोड़ा थोड़ा एग्जॉस्ट हो गया, ठीक है जी। तो लेकिन अब वो होगी समाचार से मारू मारूफ की चर्चे का, हर वो हुक्म मानेंगे जो कुरान और सुन्नत के खिलाफ ना हो, क्योंकि उसके अंदर अंदर होगा तुम्हारे। अब ये भी बात याद रखिए कि जमात में कैडर लोग अगर फौज तो है उन्हें आपने तरबियत दी, एक तो ये बात है कि डिसिप्लिन उनके अंदर हो, दूसरी चीज़ है कैडर है। डिसिप्लिन हमने बात कर ली कि समा और ताज फिर मालूम होगा, यानी डिसिप्लिन हो गए समा और ताज, हुक्म आएगा मानेंगे, ये नहीं पूछेंगे क्यों किस लिए क्या नतज निकलेंगे, हुक्म आ गया कुरान सुन्नत के अंदर अंदर है मान रहा हूँ, ठीक है। दूसरा ये अब बताया जा रहा है कि दूसरी चीज़ें उनके कैडर होंगे, उनमें कुछ ऊपर की सतह पर होंगे कुछ नीचे होंगे, कुछ पे अहम जिम्मेदारियाँ दी जाएंगी, कुछ की राय को ज़्यादा अहमियत हासिल होगी कुछ की राय को उतनी अहमियत नहीं होगी, अहम जिम्मेदारियाँ जो है वो कुछ सेलेक्टेड लोगों को दी जाएंगी। तो इन कैडर की क्या ज़रूरत है आखिर तक सब एक जैसे हैं? एक को आपने अमीर बना दिया, वो भी जाए उसके नीचे दस आदमियों को दे दिया, क्या जरूरत है? सब बराबर है तो हर जगह ही होता है। आपने देखा होगा ऑफिस में कैडेट होते हैं, फौज में कैडेट है। अगर सब मेजर हो, कोई सिपाही ना हो तो क्या होगा? कुछ भी नहीं होगा। इसलिए आपको जो है उसमें एक कहावत कही जाती है, चूंकि राधी मेहंदी राधी, कौन भरेगा पानी? पानी कौन भरेगा? वो भी राधी है, वो भी राधी, दोनों बैठे हैं। तो काम हो नहीं सकता जब तक कैडेट ना हो। तो कैडेट की जरूरत होती है। तीनी लिहाज से जो कैडेट रखे जाते हैं वो इधर से यानी तीन चीजें रखती हैं, जिनको देखकर कैडेट होते हैं। यानी ये जो है लाइन ऑफ कमांड या चेन ऑफ कमांड या हाई आर की, ये कहलाता है फौज में। कि ऊपर की जो पोजीशन है वो किसे दी? पहला है खराबी नजरिए, इस पर किसे कितना यकीन, डेप्थ ऑफ कन्विक्शन कहलाता है अंग्रेजी। कौन कितना कन्विंस है, कितना सही। इसीलिए आप देखेंगे कि फतह मक्का से पहले जो मुसलमान है उन्हें एक दर्जा ज्यादा हासिल है उन लोगों पर जो फतह मक्का की बात है। ठीक है, क्यों? क्योंकि वह इनका कन्विक्शन ज्यादा था, उन्होंने उस हालात में साथ दिया जब शदीद हालात थे, जब कलमा पढ़ने पर आजमाइशें होती, तो उन्होंने शोर किया कि नजरिए पर उनको ज्यादा यकीन आ, इसलिए इनका दर्जा ज्यादा। फिर दूसरा था डेप्थ ऑफ कन्विक्शन कहलाता है, डिवोशन, डिवोशन, डिवोशन का मतलब क्या है? कौन कितना कमिटेड है उस नजरिए के साथ। और बच्चे और में नजर आ गया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम 1000 अफराद के साथ रवाना हुए, वहां से 3000 उनके टीम थे। जब आमना सामना हुआ दोनों फौजों ने एक दूसरे को देखा और एक दूसरे का मुआवजा हो रहा था, कौन कितना है, कौन बड़ा है, कौन कम है, इसके पास क्या है। एन उस वक्त अब्दुल्ला बिन उबै 300 अफराद को लेकर निकल गया। वही मालूम हो गया कि वो कितना वाबस्ता है अल्लाह के रसूल के साथ, दीन के नजरिए के साथ। और उसके बाद से उसकी हैसियत होनी रही जो पहले होगी रजा आवाज के बाद। पहले उसका मामला क्या था, जुनेद के खुतबे से पहले खड़ा हो जाता था, कहता था लोगों अल्लाह के रसूल ने इनकी बात गौर से सुनना। रजा आवाज में जब भी कारनामा दिखाया उसने, वापस चला गया लोगों पर, बोल गया कि इसकी क्या हालत है, ईमान कहाँ है इसका, मुनाफिक की क्या हालत है। हिम्मत उसकी देखिए कि अगला जुमाया पे खड़ा होगा और यही कहना चाहता था, लोगों ने पकड़ के बिठा दिया कि हमें पता चल गया तुम्हारी हकीकत पे है। बैठियों का ऊँच हो गया, नाराज हो गया, जो है से निकल गया। तो ये दूसरा कह रही है कि नजरिए से वाबस्तगी कितनी। तीसरा देखी जाती है कुर्बानी, नजरिए के लिए कुर्बानी और इसका कितने कितना दिया, इसके लिए आप देखेंगे। तो आज भी बहुत सारी चीजें ले सकते हैं, आम ऐलान किया गया जरूरत है देख रहा हूँ अल्लाह के दिन से। हजरत उमर रजी अल्लाह ताला अन्हु कितना लिया है, आधा। हजरत अबू बकर कितना लिया है, सारा है। कैडेट बन गए, कौन पहला खलीफा होगा, कौन दूसरा होगा। तो ये तीन चीजें देखी जाती है नजरिए पर, यकीन किसे कितना है, उसके साथ वाबस्तगी कितनी है, उसके लिए बताइए इन्हें देख कर कैडेट चलाना। अगली चीज क्या है, तबीयत। अब ये जो जमात आपकी बनी हुई है इसकी तबीयत कर दी, अल्लाह के रसूल ने तबीयत कर दी थी कुरान के लिए, कुरान जरिया था तबीयत का। तबीयत जैसा काम होता है वैसी ही तबीयत की जाती है। फर्ज करें मैं आपसे यहाँ कह दूँ कि एक दरवाजा दीवार बना रही है और उसको आधा आधा करना है, तो आप क्या करेंगे? आपको दीवार बनानी आती नहीं है लेकिन आप बना देंगे, बजरी मिलाएंगे, सीमेंट मिलाएंगे, ईंटे रख के जो है गाड़े के कुछ ना कुछ बना देंगे, लेकिन इसमें होगा क्या? एक तो आपने जो बजरी और सीमेंट का रेशियो है वो कम ज्यादा होगा, या तो बजरी ज्यादा हो जाएगी या सीमेंट ज्यादा हो जाएगा, फिर आप जो दीवार बनाएंगे वो सीधी नहीं बनेगी, टेढ़ी देखी बनेगी, उसमें बहुत ज्यादा लगेगा, ठीक है। लेकिन अगर आपको तरबियत दी जाए दीवार कैसे बनाते तो क्या फायदा होगा, आप जो है चीजों का सही इस्तेमाल करेंगे, जाहिर नहीं करेंगे बिजली और सीमेंट को, और जो है दीवार बिल्कुल सीधी बनाएंगे, ज्यादा मजबूत होगी दीवार, जल्दी बन जाए। तो ये जो स्किल लेबर और अनस्किल लेबर में जो फर्क होता है वो तरबियत का होगा, तरबियत होगी तो जो है स्किल स्किल लेबर की वैल्यू कुछ और होगी। एक मिस्त्री मिलेगा 600 रुपए में और एक आम मजदूर मिलेगा 200 रुपए, फर्क है ना, वो स्किल है वो ज्यादा लेगा, वक्त कुछ नहीं देगा, और ये आम मजदूर है अनस्किल्ड है, इसकी पैसे कम। एक माची है जिसे कुछ नहीं आता, अपनी दुकान है, वो 300 रुपए में काम कर लेगी, एक माहिर है काम में, वो 1000 का मुकाबला करेगी। तो ये होती है तरबियत, जैसा काम तरबेज होता है ताकि वो करना आसान हो जाए उसकी तरबियत दी जाए। अब मोहल्ले को साफ रखना है तो मोहल्ले वालों को क्या तरबियत दी जाएगी, उन्हें तरबियत दी जाएगी कि सारा कचरा जमा करके गलियां ना निकाल दिया करो, ये डस्टबिन पे रखो, और जो है वो दो मजदूर आप आए करेंगे कि वो गली को साफ किया करें और डस्टबिन खाली किया करें, ठीक है। अब ये जरूरी नहीं है, और फौज को कैसे तरबियत देते, फौज को जब रात का पूजा करा दें, यहाँ तक कि रात को 2 बजे भी वो ड्रेस हो जाती है, सायरन बजा और उनको बोलते हैं कि 15 मिनट के अंदर अंदर इस मुकाम पर अपने सारे समाज के साथ जमा दो। लेकिन कभी ऐसा नहीं होता कि आप रात को 2 बजे अलार्म बजे और मोहल्ले वालों को कहें कि आप घर के सामने सब जमा, कोई जरूरत कोई नहीं। तो जैसी जितनी जरूरत होती है वैसी तरबियत दी जाए। तफ्तीन का काम है बड़ा, इसमें एक निज़ाम को उखाड़ कर फेंकना है और दीन के निज़ाम को लेकर आना है उसके खिलाफ। तो इस काम के लिए तरबियत देनी है आपने, ताकि आने वाले जो बनाए सबसे महज है या काम है मिसालों में इनसे भी अच्छा गुजर जाए, और फिर आगे जो नया मार्चा कायम होगा उसका बयान करना, उसे रिफा करना, उसे वसत देने में भी ये काम आ सकेगा। तो आप मुख्तसर अगर सबसे बहुत सारी कुरान की आयतें आप ला सकते हैं यहाँ पर, मुख्तसर सबसे तो ईरान के जासूसों की वो बात जो है वो बिल्कुल जो है वो बहुत आराम से इसे वादे कर देती है कि सहाबा कराम जो है वो ईरान जो है लश्कर के थी उन्होंने, और ईरानियों ने महसूस किया कि ये तो वापस जाने का नाम ही रहे, पहले आते थे कुछ लूट मार करते थे चले जाते थे, अब वापस जा ही नहीं रहे। उन्होंने अपने जासूस भी भेजे मालूम कर दिया उनकी कैफियत क्या है, उन्होंने जो है रात दिन बसर किया उनके साथ और आके बताया अल्फाज क्या थे, तुम फुरसानम बिन नहारी व रमदानम बिन लैल। उन्होंने कहा कि ये सहाबा कराम जो है ये जो लोग हैं ये दिन के चार सवार हैं और रात के राय हैं, ये दोनों बिल्कुल मजदार कहते हैं। आप चार सवार कौन होते हैं, बहादुर होते हैं, शुजा होते हैं, लड़ाई लड़ाई में माहिर होते हैं, उनकी जिंदगियां घोड़ों की पिट्ठों के ऊपर जो है बदर होती, और कोई जबकि गाहिब क्या होते हैं उनका लड़ाई से लड़ने फिरने से कोई ताल्लुक भी नहीं होता, उनकी दौलत से लगी हुई होती है, दुनिया से बेरहमती होती है, रूखा सूखा खाते हैं, अल्लाह से ताल्लुक जोड़ते हैं, उनकी इबादत में मसरूफ होते हैं। सहाबा कराम ने ये दोनों चीज़ें बेवक मानी, वरना चार सवार जो होते थे उनकी रातें रंगीनियों में बसर होती है, दिन में मेहनत की है रात में क्या करते थे शराब कबाब कबाब में बसर होती, और राय जो होते थे उस दौर में उन्हें लड़ने मिलने से कोई काम ही नहीं था, वो तो अपने कोने में एक जगह जो है जिंदगी बसर कर दी, जबकि सहाबा कराम ने क्या था दिन में भरपूर जिहाद हो रहा है, लड़ाई हो रही है, कितार हो रहा है, और रातें अल्लाह के सामने गिर गए रातें हुए आंसुओं में बसर हो रही, और उन लोगों से उन्होंने पहचान दिया कि ये दुनिया का लालच नहीं है। राहिबों का मामला यही होता था, सर की दुनिया का मामला होता था, दुनिया का लालच नहीं करते थे, दुनिया से बेरफ्ती। तो ये सिफात हमें भी अपने साथियों में पैदा करनी है, और उसका जरिया क्या होगा कुरान हकीम, कुरान के जरिए। और इसी तरह जो लोग आते हैं वो पूरे पाकिस्तान तो नहीं होते ना, उनका भी तज़किया करना, वो कैसे होगा, वो भी कुरान के जरिए होगा। हो सकता है कुछ लोग आ तो जाए लेकिन बुझदे लोग लड़ने की हिम्मत ना हो, उनकी मुस्तरी दूर करनी, हो सकता है कुछ लोगों में दुनिया की हिस्सों लालच हो, वो लालच दूर करना है, तो ये तैयार किया जाएगा तज़किया। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मक्की दौर में दारे और हलका को इस्तेमाल किया, हिजरत के बाद मदीना में मस्जिद नबी बकायदा एक जगह थी जहाँ नबी अकरम के इस्लाम खुद बैठ कर गनम से नबी सहाबा कराम की तरबियत کیا کریں گے، تربیت کا نظام ہونا چاہیے، اس کے بغیر ایسے لوگ تیار نہیں ہوتے کسی جارجی کے مرائے نہیں کچھ کر رہے. اب اگلا ہم نے بات کر لی دعوت کی، تنظیم کی، تربیت. جیسا کام چاہیے ویسی تربیت، اور یہ کام ہو رہے کہ ایک تو اس میں ویسے شاہ سوال چاہیے جو مقابلہ کر سکے، باطل نظام کو اکھاڑ کر لکھ سکے، پھر وہ ظالم چاہیے جو لوٹ مار نہیں کرے بلکہ اب یہاں پر اللہ کا نظام نافذ کرے اور دنیا سے ان میں بے رغبتی ہو اور سارا تعلق مالا اسٹرانگ. یہ دونوں استفاد جو ہیں ہمیں اپنے ساتھ میں پیدا کریں. اب اس کے ساتھ ساتھ جب تک طاقت نہیں آتی اس وقت تک کیا کرنا ہے؟ صبر، محنت، محنت صبر کرنا، جواب نہیں دینا. اور جب ہجرت ہو رہی تھی تو ہجرت کے دوران جو ہے حج، یہ بدرتی صورت کہلاتی ہے کیونکہ ہجرت کے دوران نازل ہے، اس کی آیت نمبر 39 میں اجازت دے دی گئی. اجازت دے دی گئی ان لوگوں پر اس کو جس پر ظلم ہوا اس کی کہ وہ اب جنگ کرے. پہلے حکم کیا تھا اس دور میں؟ حکم آئی کو اللہ کے رسول کی طرف سے حکم تھا، اپنے ہاتھ بندے رکھو، سیلف ڈیفینس میں بھی ہاتھ نہ اٹھاؤ. اسے کہتے ہیں سبلے ذہن، ٹھیک ہے. لیکن جب ہجرت کر رہے تھے تو اجازت آ گئی، اب ہاتھ بندے نہیں رکھنا، اب جو ہے تمہیں اجازت ہے کہ تم معاملہ کرو. پھر آگے جو ہے ایک اور آیت ہے سورہ بقرہ آیت نمبر 216، اس میں کہا گیا کتبہ علیکم القتال وہو خیر لکم اذان تکرہ شیئا وہو خیر لکم واذان تحبوا شیئا وہو شر لکم واللہ یعلم وانتم لا تعلمون. تم پر قتال جنگ کرنا لکھ دیا گیا ہے، خواہ تمہیں یہ کتنا ہی ناگوار کرنا، ہو سکتا ہے تمہیں کوئی چیز ناگوار ہو مگر اسی میں تمہارے لیے خیر، اور ہو سکتا ہے تمہیں کوئی چیز پسند ہو اور اس میں تمہارے لیے شر ہو. کیوں؟ کیونکہ اللہ جانتا ہے تم نہیں جانتے. تو یہ حکم آیا کتاب کا، کتاب کہنا یعنی مقدس تعلق. کوئی بھی آدمی نہیں چاہتا کہ اس کے ہاتھ میں تلوار ہو یا بندوق ہو وہ جائے وغیرہ، لیکن کہا گیا کہ تمہیں چاہے نہ پسند ہو پھر بھی جو ہے یہ اللہ کو پتہ ہے اسی میں تمہارے لیے بس. پھر وہ کتاب سے نیاز ہوئی یا وہ دینا تھا، یہ کہا گیا کہ کتاب میں ہی زندگی ہے اے عقل والوں، یہ اگر ہتھیار رکھ دو گے دشمن تمہیں غلام بنا دے گا، تمہارا قتل عام کرے گا، انہیں ہاتھ میں رکھو اسی میں تمہاری زندگی. تو کوئی جو ہے سب کے کما دے جا رہا ہے. یہاں بات ہوئی ہے سفر محنت کی، تو یہ جو اتنا لمبا عرصہ ہے اس میں سفر محنت کیوں کیا؟ تو یہ بھی جان رہی کہ یہ جو سفر محنت کا معاملہ ہے آج جو مسلمانوں کو ناکامی ہو رہی ہے وہ سیرت کی اس پہلو کو اگنور کرنے کی وجہ سے، ٹھیک ہے نا بھائی، اگنور کر رہے ہیں. سفر محنت جیسے اللہ کے رسول نے کیا تھا ویسے نہیں کر رہے، اور جلدی اقدام کر رہے ہیں، جلد بازی دکھا رہے ہیں اقدام کا، مسلح ہونے مسلح بتا رہا. جبکہ ہم دیکھتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے سب سے طویل عرصہ کس میں لگایا؟ صبر میں، 13.5 برس. حالانکہ وہی یہاں پتہ ہے مکہ جب ہوا تو آپ صلی اللہ علیہ وسلم نے خود ان بتوں کو جو ہے پاس پاس کیا، انہیں توڑا. یہاں کیوں نہیں توڑا؟ ابھی بھی تو وہی بت ہے، وہی نبی ہے، وہی اللہ کی دعوت ہے. اس کا مطلب ہے اللہ کے رسول نے جو ہے اس کا لحاظ رکھا ہے اسباب کا، اندھا دونوں کے کام نہیں کیا. ایک اسٹیج پر آپ نے ان بتوں کو توڑا، پہلے بھی اسی مکہ میں تھے توڑ رہے تھے، اللہ کے رسول ہیں، لیکن آپ نے سارے کاموں کو گراؤنڈ لیول پر کیسے دکھایا؟ کیونکہ دین کو دوبارہ غالب کرنا تھا، میں نے اپنے ہمارے لیے بھی یہ دور آنا، تو ہمارے لیے احسان. جہاں باقی چیزوں پر توجہ کریں وہاں سب محنت میں بھی توجہ کرنی چاہیے. اللہ کے رسول نے اس وقت تک انتظار کیا جب تک مناسب اسباب مہیا نہ ہو، مناسب تعداد مہیا نہیں ہو. یہی ہمیں ملتا ہے تقریباً سنتی نبی کا واقعہ، جب حضرت عمر رضی اللہ تعالیٰ عنہ ایمان لائے اور انہوں نے ابو جہل سے کہا تھا کہ اگر مکہ میں ہماری تعداد 300 ہو گئی تو یا تو تم یہاں رہو گے یا ہم رہیں گے، وہ چیلنج اسے اس وقت کہہ رہے تھے، لیکن ہوئی نہیں، تعداد رہی 100. اور جہاں 313 ہوئے وہاں آپ نے دیکھا کہ تصادم کا آغاز کر دیا، کوئی بھی نسبت ہو گئی تو آگے بڑھا. لیکن جیسے نبی کہا آج جہاں جہاں مسلمان تکلیف اٹھا رہے وہاں انہوں نے صبر نہیں کیا جیسے کرنا چاہیے. اب یہ صبر کیا جائے تو اس کا کیا فائدہ ہوگا؟ پہلا فائدہ یہ ہوتا ہے کہ باطل نظام کو ان انقلابی جماعت کو مکمل طور سے کچلنے کے لیے اخلاقی جواب دیں، اخلاقی جواب چاہیے. جھوٹ پورا جھوٹ نہیں ہو سکتا, اسے کچھ نہ کچھ سچ کا لبادہ ہونا چاہیے, ورنہ وہ انویزیبل ہو جائے گا. اسے ویزیبل ہونے کے لیے, اپنا وجود رکھنے کے لیے کچھ نہ کچھ آپ کو اختیار کرنا چاہیے. تو اس کے لیے پہلے ایک مثال سمجھتے تھے, پھر اس طرح یہ سب سے پہلے صدام صدر تصادم, یہ تینوں ہمیں آسانی سے سمجھ جاتے ہیں. بس کریں ایک محلہ ہے, اس کے اندر کتنے بندے رہ رہے ہیں, اور سب جی کے 30 لڑکوں کا ایک ٹولہ ہے جو غنڈہ گردی کر رہا ہے علاقے, گھر گھر سے بچے لے رہا ہے, بہنوں بیٹیوں کا گھروں سے نکلنا دوبر کیا ہوا ہے, ہر دکاندار کو انہوں نے پریشان کیا ہے. تو اب کیا طریقہ ہو سکتا ہے؟ ہم نے دعوت شاید آپ کے ذہن میں آیا ہو, سورہ حشر جب ہم نے کی تھی تو ہم نے تھوڑا سا اس کا ذکر کیا. اب تین طرح سے جو ہے تبلیغ ہو سکتی ہے. ایک تو یہ کہ بزرگ کہیں اور کہیں کہ بیٹا اللہ کا ذکر کیا کرو, نماز پڑھا کرو, ضرور پڑھا کرو, نیکیاں کیا کرو. کیا جواب ہو سکتا ہے؟ کہیں گے ٹھیک ہے, آپ کا بہت شکریہ, آپ نے کہا گردن جھکا دے گا, کیا کہے گا. دوسرا طریقہ ہوتا ہے بڑے بوڑھے جائیں کہیں گے بیٹا تم صحیح کام نہیں کہہ رہے ہو, یہ صحیح کام نہیں ہے, اپنی نوکری تلاش کرو, کچھ کرو, سارے محلے والے پریشان. اس پر کیا جواب ہو؟ تو کہیں گے بڑے بھی اپنا راستہ نہیں, آئندہ ہمیں حیثیت کی کوشش نہیں کیجیے گا, ابھی ہم نے بڑے احترام کیا آپ کا, اگلی دفعہ آپ آئیں گے تو اس احترام کی توقع نہ رکھیے گا. تیسرا طریقہ کیا ہوتا ہے؟ لوگ چاہتے کہیں کہ بعد آ جاؤ, تمہاری گندہ گردی جو ہے اس علاقے میں نہیں چلے, ابھی ہم کمزور ہیں لیکن ہم جمع ہو رہے ہیں, جب ہمیں طاقت آ جائے گی ہم ہاتھ سے تمہیں روکیں. یہ تیسرا طریقہ ہوتا ہے رسولوں کا, اس لیے ان کی دعوت سے آواز سے ہی باطل جو ہے فوجانہ ہوتا ہے, اسے پتا ہوتا ہے کہ اگر اس کی تعداد بڑھ گئی تو یہ ہم سے مقابلہ کرے. تو یہی معاملہ معاشرے میں اگر آپ دیکھیں کہ فرض کریں چار لڑکے تیار ہو گئے بیچ سے مقابلہ کرنے, اب کیا کرنا چاہیے؟ اگر وہ سب سے محنت نہ کریں, اب انہیں بھی پتہ ہے بیچ کو کہ یہ تیار ہو رہے ہیں, ہمارے خلاف یہ باتیں ہو رہی ہیں, محلے میں لڑکے اکٹھے ہو رہے ہیں, کیا کریں گے؟ چار کے ساتھ دھمکی دیں گے, ایک کو پکڑنے میں دو چار قدم لگائیں گے, کہیں گے بعد آ جاؤ تم زیادہ ادھر ادھر تم نے ہوشیاری دکھائی تو ٹانگ توڑوں گا اگلی دفعہ. ٹھیک ہے, اب انہیں کیا کرنا چاہیے؟ صبر کرنا چاہیے جب تک کہ تعداد کچھ زیادہ نہ ہو. اگر جو ہے اگلے دن یہ چار مل کے ایک کو پکڑ لیں, ان بیچ میں جو وغیرہ تین چارہ تھا چار نمٹ گئے, اس کے ٹھیک ٹھاک درگت بنا دی اس کی, تو کیا ہوگا؟ ہم یہ بیچ کے بیچ آئیں گے, ان کے سر پھوڑ دیں گے, ہاتھ پاؤں پھوڑ دیں گے, ٹھیک ٹھاک مرمت کر دیں گے. تو اس لیے کیا کرنا چاہیے ہمیں؟ جب تک تعداد مناسب نہیں ہو جائے صبر کریں. اب یہ چار جی چودہ ہو گئے, اب موقع ہے کہ اب جا کے بات کریں, اب سامنے کھڑے ہوں گے, اب نہیں چلے گی تمہارے یہاں ورنہ ہم مقابلہ کریں. تو یہ فائدہ ہوتا ہے سب جہیز کا, پہلا کہ پوری طرح سے مکمل طور سے ختم کر دینے کا اخلاقی جواز باطل کو نہیں ملتا. دوسرا فائدہ کیا ہوتا ہے؟ ٹائم مل جاتا ہے, اب مکمل طور سے وہ حملہ نہ کر دے تو آپ کے پاس وقت ہے, آپ اپنی تعداد بڑھائیں, دعوت کو عام کریں, اپنی آپ کی تربیت کریں, ان کے پاس موقع ہے اپنے آپ کو پکا بنائیں, مال کا عادی بنائیں, ایکسرسائزز کریں, اپنے جسم کو مضبوط بنائیں, جو ٹائم مل رہا ہے اپنی دعوت کو بڑھائیں, ہو سکتا ہے 14 سے 15 ہو جائیں 16 ہو جائیں. دوسرا فائدہ یہ ہوتا ہے. تیسرا فائدہ کیا ہوتا ہے؟ ان کی تعداد بڑھ رہی ہوگی, یہ چھیڑ چھاڑ کر رہے ہوں گے, ان کے گھروں میں دھمکیاں دے رہے ہوں گے, انہیں تھپڑ مار رہے ہوں گے, ان کی چیزیں دیکھ رہے ہوں گے, تو جو محلہ خاموشی سے دیکھ رہا ہے وہ کیا کرے گا؟ ان کی حمایت ان کے ساتھ ہو جائے. یہ کیوں؟ یہ ان سے باتیں یہ ہیں, یہ مقابلے کے لیے تیاری کر رہے ہیں, ان کا ظلم سہ رہے, تو یہ خاموش میجورٹی کی طرف داری حاصل ہو جاتی ہے اگر سب نے محنت کیا جائے. تو یہ موٹے موٹے فائدے. کیا فائدہ ہے سب نے محنت کا؟ پہلا فائدہ کہ مکمل طور سے باطل نظام کو موقع نہیں ملتا, ورنہ کیا ہوتا ہے, ایک آپ انڈین فوجی مارتے ہیں وہ پورا پورا گاؤں جلا دیتے ہیں, 200 گھر جلا دیے انہوں نے. کیوں بھائی؟ ایک آدمی ہمارا مارا ہے, مارا گیا ہے, اس کے لوگ ہیں اسرائیل جو ہے حزب اللہ کا بہانہ کر کے کہ انہوں نے یہ ہمارے دو بندے پکڑ دیے, دو بندے پکڑ لیے انہوں نے, جا کے پورا جو ہے وہ اور جو ہے ان کے اوپر مارے, پورا شہر کو تحس نحس کر دیا. تو یہ ہوتا ہے کہ اگر آپ پوری طرح سے تیار نہیں ہیں, ابھی اتنا دم نہیں ہے کہ آپ اسی طرح جواب دے سکیں, تو سبق ابھی اقدام نہیں کریں, اقدام کریں گے تو زیادہ نقصان آپ کا ہوگا. دوسرا فائدہ کیا ہوتا ہے سب میں, اس کا ٹائم مل جاتا ہے, اور اس ٹائم سے جو ہے وہ آپ کو उस टाइम से अपनी तरबियत और दावत का मौका मिलता है। तीसरा क्या फायदा होता है, खामोश मेजॉरिटी की हमदर्दियाँ आपके साथ, साइलेंट मेजॉरिटी की हमदर्दियाँ साथ हो जाती हैं। लोग देखते देखते हिसाब रखे को क्यों मुद्दतों को किया जा रहा है, बाप के साथ की बात क्यों किया जा रहा है और उनकी हमदर्दियाँ साथ हो जाती हैं। यहाँ तक वेट करते हैं 10 मिनट बाद से आधा मिलियन मैंने लिया है, आज से कर लेते हैं। इस्लाम मुस्तका तथा
चाय का वेट है।